تفسير سورة الحاقہ مکی سورت ہے، 52 آیات اور 2 رکوع پر مشتمل، آپ غور کریں تو رونگٹے کھڑے کر دینے والی، دہلا دینے والی، کلیجہ پانی کر دینے والی، دل اور دماغ اور آنکھیں اور جسم کے جو اعصاب ہیں سب کو لرزا دینے والی۔ اس کے پہلے ہی لفظ کو اس کا نام قرار دیا گیا، اس کے 2 نام اور بھی ہیں، السلسلہ تن اور الدائیہ۔ اس سورت کا موضوع پہلا رکوع آخرت کے متعلق ہے اور دوسرا رکوع قرآن کے نزل من اللہ اور محمد صلی اللہ علیہ وسلم کے رسول برحق ہونے سے متعلق ہے۔ پھر آپ دیکھیے کہ پیچھے آپ نے ایک سورت پڑھی تھی، سورت واقعہ۔ سورت واقعہ اور سورت الحاقہ دونوں میں بڑی گہری مشابہت ہے، آپ ناموں کے لحاظ سے بھی دیکھیں تو واقعتن واقعہ ہو کر رہنے والی، اور الحاقہ تو لکھنے میں بھی آپ دیکھیں کہ وزن ردیف قافیہ ملتا ہے، پھر جو ہے وہ اور بھی بڑی گہری مشابہت ہے۔ دونوں میں قیامت کا اثبات اور اس کے ہال کی تصویر ہے، منظر کشی ہے۔ دونوں میں اصحاب الیمین اور اصحاب الشمال کے انجام کی تفصیل ہے۔ دونوں میں قرآن مجید کی صداقت اور حقانیت پر قسم کھائی گئی ہے، اور اس کے ساتھ سورت الحاقہ کو سابق سورت القلم سے بھی گہری مناسبت ہے، اور مضمون جو ہے وہ دونوں کا ملتا جلتا ہے۔ اور یہاں پر اللہ تعالیٰ نے جو قیامت کی منظر کشی کی ہے، الفاظ کا چناؤ بڑا زبردست بڑا سخت ہے، الحاقتو ملحاقتو وما ادراک ملحاقتو۔ الحاقتو ہا قاف قاف حق سے ہے، معنی کیا ہے؟ ہونی شدنی، وہ واقعہ جس کو لازمن پیش آ کر رہنا ہے، جس کا آنا برحق ہے، جس کے آنے میں کوئی شک نہیں۔ اور اللہ رب العزت نے قیامت کے لیے وہ لفظ استعمال کیا ہے کہ اس لفظ کا استعمال خود بخود بتاتا ہے کہ قیامت آ کر رہے گی، اور الحاقتو یہ اسم فاعل ہے، یہ قیامت کا ایک صفاتی نام ہے۔ پھر آپ دیکھیں کہ اللہ رب العزت کا یہ کہنا کہ مل حاقہ تو، اور تم کیا جانو کہ وہ حاقہ کیا ہے، اس کے معنی کیا ہیں؟ کہ کسی چیز کی اہمیت کا احساس دلانے کے لیے، کسی چیز کی شدت کو ظاہر کرنے کے لیے بعض اوقات جو ہے وہ مخاطب سے یوں بھی کہا جاتا ہے کہ تم کیا جانو کہ وہ چیز جو ہے وہ کیا ہے۔ تو آپ اس کا تصور بھی نہیں کر سکتے، پہلے کہا وہ حق ہونے والی ہے، پھر کہا کہ مل حق کا کیا ہے وہ حق ہونے والی، تمہیں کچھ خبر ہے کہ وہ کیا ہے، پھر تیسری بات کہی کہ وہ ایسی کچھ حق ہونے والی ہے، وہ ایسا کچھ واقعہ ہونے والا ہے، ایسا کچھ جو ہے وہ ہونے والا ہے، اور تم کیا جانو کہ وہ کیا ہے جو ہو جانے والا ہے۔ وما ادراک ملحاقا، آپ دیکھیے کہ قرآن مجید میں ہمیں سورۃ القاریہ کا بھی یہی انداز ملتا ہے، القاریتو ملقاریتو وما ادراک ملقاریتو، عظیم حادثہ، کیا ہے وہ عظیم حادثہ، تم کیا جانو کہ وہ عظیم حادثہ کیا ہے۔ تو کبھی آپ کسی جگہ جو ہے وہ جاتی ہیں اور خدا نہ خواستہ آپ کو کوئی ایکسیڈنٹ دیکھنے کا اتفاق ہوتا ہے اور وہاں پہ جو ہے وہ ایکسیڈنٹ میں جو ہے وہ اموات بھی واقع ہو چکی ہیں اور گاڑیاں آپس میں جو ہیں وہ بالکل ہی ختم ہیں. پچھلے دنوں ہاسپٹل جا رہی تھی میں تو اوپر ہائی وے جو چل رہا تھا ہائی وے اس کا اوپر کے ہائی وے سے یہ جو لوہے سے بھرا ہوا جو ایک ٹرالا تھا جب وہ الٹا تو نیچے جن گاڑیوں پہ جن پہ پڑا تو بالکل جو ہے وہ ختم ہو گئی نا, گاڑیاں ختم, لوگ مر گئے. اور ایک آدمی جس ہاسپٹل میں آگے میری اپائنٹمنٹ تھی پہنچی, تو جب میں وہاں پہنچی تو پتا چلا کہ ایک ہم نہیں بہت سے لوگ وہاں نہیں پہنچ سکے تھے. پھر ایک دو دن بعد پھر اپائنٹمنٹ تھی تو میں گئی تو پتا چلا کہ کوئی آدمی تھا جس کو جو ہے وہ باقاعدہ اوارڈ ملنے والا تھا اور وہ اس گاڑی میں سفر کر رہا تھا اور جا رہا تھا وہاں پہ نا, اور اس کا وہ اوارڈ دن تھا. آپ سوچیں کہ کیسے تیاری سے وہ کیا ہوگا نا. تو بعض اوقات کیا ہوتا ہے کہ انسان جو ہے وہ جو چیز اس پر آنے والی ہوتی ہے اس کا تصور بھی نہیں کر سکتا, اس کا تصور بھی نہیں کر سکتا. تو یہاں پر جو ہے وہ اعصاب کو پوری طرح جھجھوڑنے کے لیے, احساسات کو جگانے کے لیے, دماغ کی جو حسیات ہیں ان کو بیدار کرنے کے لیے, غفلت جو ہے انسان غفلت میں ڈوبا ہوا ہے, غفلت کی لمبی اور ٹھنڈی اور گہری نیند جو ہے اس میں جو ہے وہ ہر وقت ہر دم جو ہے وہ مصروف رہتا ہے. تو اللہ رب العزت نے بڑے خوبصورت انداز میں, بڑے سخت انداز میں جو ہے اس کا احساس دلایا ہے. اور آپ یہ بھی دیکھیں یہاں پہ جو لفظ استعمال کیا ہے وہ کیا ہے, وَمَا أَدْرَاكَ, اور ادراک کے معنی کیا ہوتے ہیں, درکا اس کے معنی ہوتے ہیں پکڑنا, اس کے معنی ہوتے ہیں پانا, اور اس کے معنی کیا ہوتے ہیں, ادراک کیسے حاصل کیا جاتا ہے, دال را کاف, گہرائی میں جا کر کسی چیز جو ہے اس میں پوری طرح جب آپ غور و فکر کرتے ہیں تو کب کہیں جا کر جو ہے آپ کو اس کا ادراک ملتا ہے. کہتے ہیں کہ درکا اور درجہ ایک ہی چیز کے دو نام ہیں. سیڑھیوں پر جب نیچے سے اوپر کو چڑھیں تو یہ تو ہے درج درجتن, اور جب اوپر سے نیچے آئیں تو یہ ہے درک. تو جیسے جنت کے درجات ہیں نا تو جہنم کے کیا ہیں, درکات ہیں. تو ادراکا کے معنی ہے کسی چیز کا درجہ بدرجہ اپنی غایت کو پہنچنا, کسی چیز کا اپنے وقت پر پہنچنا. جیسے ادرک الثمر, پھل کا پک جانا, پھل کیسے پکتا ہے, ایک دن میں پک جاتا ہے, درجہ بدرجہ پکتا ہے. اسی طرح ادرک الولد, لڑکے کا بالغ ہونا. پھر اسی طرح اس کے معنی ہے کسی چیز کا دوسری کو مل کر اسے پا لینا. جیسے اب نیچے اترنا ہے تو جیسے رسی سے بھی رسی کو پکڑ پکڑ کر نیچے گہرائی میں اترا جائے, تو ایک چیز سے دوسری چیز کو جوڑ کر پھر یہاں تک کہ آپ اس مقام پر پہنچ جائیں, اس انتہا کو پہنچ جائیں جہاں پہنچنا چاہتے ہیں اور اس انتہا کو پا لیں. تو آپ تصور کریں کہ یہاں پر یہ الفاظ استعمال کیے گئے ہیں کہ وَمَا أَدْرَاكَ مَا الْحَاقَّةُ, اور تم کیا جانو کہ وہ حاقہ جو ہے وہ کیا ہے. تو اصل میں یہ حروف استفہام جو ہیں یہ احساس دلانے کے لیے ہیں, یہ سوالیہ سارا انداز ہے. اچھا سورت الحاقہ جس کا انداز اتنا زبردست ہے اور دو سوالات سے سامعین کو چونکایا گیا ہے, اب آگے آتی ہے وہ بات کہ وہ کیا چیز ہے جسے لوگوں کو ڈرایا گیا ہے, اور وہ بات پیش کرنے سے پہلے لوگوں کو اس لیے جگایا گیا ہے تاکہ وہ اس کی اہمیت کو سمجھیں, اس کی شدت کو محسوس کریں. کہا کذبت ثمود وعاد بالقارعہ, جھٹلایا ثمود نے اور عاد نے, ثمود اور عاد نے قارعہ کو جھٹلا دیا. اب آپ دیکھیے کہ اب یہاں پہ بتایا جا رہا ہے کہ اے اہل مکہ اکیلے تم ہی تو نہیں جو کہ قیامت کو اور اس کے آنے کو اور اس کے وقوع کو جھٹلا رہے, بلکہ قوم ثمود اور قوم عاد انہوں نے بھی قارعہ جو ہے اس کو جھٹلایا ہے. इससे फिर क्या बात पता चलती है, इससे ये बात पता चलती है कि यहां पे अल्लाह रब्बुल इज्जत तारीख से मिसाल दे रहे हैं और मिसाल के जरिए से ये बात समझा रहे हैं कि दो कौमें जो अपने जमाने की बड़ी जो थी वो पहुंची हुई कौमें थी और उन्होंने भी जो है वो अलकारिया को झुटलाया। तो एक कौम का नाम क्या था? समूद। और दूसरी कौम का नाम क्या था? आद। और समूद के बारे में अल्लाह रब्बुल इज्जत कुरान में फरमाते हैं कि कौम समूद जो थी वो कैसी थी, फरमाया कि कौम समूद जो थी वह समूद अल्लज़ीन जाबु सख्र बिलवाद, ऐसी कौम थी कि वादी में चट्टाने तराशा करती थी। और फिर इसी तरह जो है कौम आद के बारे में अल्लाह ताला क्या कहते हैं, अलम तरो कैफ फअल रब्बुका बिआद इरम ज़ातिल इमाद अल्लती लम युखलक मिस्लुहा फिल बिलाद। इतनी अजीम, इतनी जो थी वो बड़ी बड़ी इमारतें बनाने वाली, बड़ी शान और शौकत वाली, दुनिया में ऊंचे ऊंचे सतूनों पर इमारतें खड़ी करने वाली इतनी बेनजीर कौम जो अपनी कुव्वत शान और शौकत के एतबार से जो है दुनिया में उसके नजीर की मिसल कोई दूसरी कौम नहीं थी, तो कौम आद और कौम समूद। और आप देखें कि इस सिलसिले में हमें ये बात भी पता चलती है, जैसे अल्लाह रब्बुल इज्जत एक और जगह कहते हैं जैसे सूरत आराफ आयत 69 में के वज़ादकुम फिल खल्क बस्ता, कि तुमको जिस्मानी साख में खूब तनोमंद किया, जिस्मानी एतबार से भी बड़ी मजबूत थी। फमादुन फस्तकबरू फिल अर्दी बिगैरिल हक्की वकालू मन अशद्दु मिन्ना कुवा। अब देखें आग के बारे में ये आयत जो है क्या कहती है, सूरत हामिम सजदा की आयत 15 के, आग वाले कहते थे जमीन में किसी हक के बगैर जब उन्होंने अपनी बुराई का घुमंड किया तो कहने लगे मन अशद्दु मिन्ना कुवा। अब सोचें क्या जबरदस्त था उनका अंदाज झुटलाने का, क्या था किब्र उनके अंदर, कैसे वो गुरूर से भरे हुए थे कि पुकार उठे कि कौन है जो हम में ज्यादा हमसे ज्यादा जोर आवर है। और फिर सूरह शोरा आयत 130 में भी आप पढ़ चुकी वाइजा बतश तुम जब्बारीन, और तुमने जब किसी पर हाथ डाला जब्बार बनकर डाला। तो ये थी कौम आद और दूसरी कौम जो कौन सी थी, कौम समूद। लेकिन इन कौमों ने जो है वो किया क्या था, इन कौमों ने क्या किया था कि फअक्सरू फीहल फसाद, जमीन पर फसाद ही फसाद किया। तो और इन्होंने नंबर एक कारिया को झुटलाया, नंबर दो इन्होंने जो है वो अपने आप को बड़ा समझा और अल्लाह का इनकार किया। तो अब यहां पे आप ये भी देख लीजिए कारिया कैसे किसे हैं, काफरा आइन किसी चीज को किसी चीज पर जोर से मारना कि उससे सख्त आवाज निकले। और मसलन अहले अरब कहा करते थे कराअत हुमुल कारा, फलां कबीले या कौम के लोगों पर सख्त आफत आ गई। फिर इसी तरह काफरा आइन के मतलब क्या होते हैं, करा अलबाब दरवाजा खटखटाना। अब दरवाजा खटखटाना क्या है कि अब दरवाजा जब खटखटाया जाता है तो जोर जोर से आवाज आने लगती है ना, तो कारिया के मानी है खटखटाने वाली। कारियातुन हर वो चीज जो इंसान पर शिद्दत के साथ नाजिल हो, कारियातुन कयामत का सिफाती नाम है। और कायनात जो है कयामत के दिन कायनात की तमाम चीजें एक दूसरे से टकरा कर आवाजें पैदा करेंगी। जब समंदर में तुगयानी आती है तो क्या होता है, लहरें जो हैं ऐसे लगता है बातें कर रही हैं, एक दूसरे के गले मिल रही हैं, इंसानों के कंधों से वो ऊपर हो जाती हैं, तो इंसान घर बस्तियां शहर मुल्क जो है वो समंदर की लहरों के सुपुर्द हो जाते हैं। इसी तरह फिर हवाएं जब चलती हैं छतों को उड़ा कर ले जाती हैं। तो अब यहां पर बताया जा रहा है कि कयामत इतनी शदीद होगी, इतनी सख्त होगी कि उस दिन जब तमाम जो है वो कायनात उसमें एक टूट फूट पैदा होगी, जब वो हक होने वाली हक हो जाएगी, जब वो वाकया होने वाली वाकया हो जाएगी, तो उस दिन होगा क्या कि हर चीज जो है वो टकरा टकरा कर एक दूसरे से जो है वो टकराएगी और फिर आवाज पैदा करेगी। तो ये जो कारिया है टकराने वाली हकीकत कयामत, इसका कौम आद और कौम समूद ने इनकार किया। कैसी उनकी जुर्रत, कैसा उनका इनकार। और अहले मक्का तुम भी यही कुछ कर रहे हो। फिर फरमाया फअम्मा समूदु पस रहे समूद फअहलकु पस वो हिला कर दिए गए बितागिया एक सख्त हादसे से। अब आप देखिए कि यहां पे तागिया आया है तागियाती, और तागिया जो है ये आपको पता ही है कि इसका रूट क्या है तोए गैन वो या तोए गैन या, और इसके मानी है सरकशी। मस्दर भी हो सकता है ये या फिर सिफ्त, और मुबालगे का सीगा कहते हैं जो ता आई है ना ये मुबालगे के लिए है। वैसे भी कयामत जो है ना इसके लिए जितने नाम है सारे मोनस इस्तेमाल हुए हैं कयामत के लिए। तो बितागिया तो समूद जो थे एक सख्त तागिया से हिलाक कर दिए गए। ये तागिया जो है इसी को सूरत आराफ आयत 78 में अल्लाह ने रजफतुन कहा, जबरदस्त जलजला। सूरत हूद आयत 67 में इसके लिए असहा जोर का धमाका, जोर की चिंगार चीख। सूरत हामिम सजदा आयत 17 इसमें इसको जो है सायकतुल अजाब, अजाब के कड़का इसका नाम दिया गया। और यहां इसके लिए अत्तागिया हद से ज्यादा सख्त हादसे से ताबीर किया गया। अब आप सोचें एक ही वाकया है और उसके लिए चार मुख्तलिफ नाम इस्तेमाल किए गए, गोया के चारों किस्म का अजाब उसके अंदर था। इतना शदीद अजाब उसको दिया गया तो सोचें कि उस कौम के गुनाहों की शिद्दत का हाल क्या था। कौम समूद अर्रजफा, गोया के उन पर जबरदस्त जलजला आया, फिर साथ ही असहा जोर का धमाका चीख, फिर सायकतुल अजाब अजाब का कड़का था, और फिर यहां पे तागिया हद से ज्यादा सख्त हादसा जो था उसने उनको जो है वो आ पकड़ा। और यहां पे तागिया थी है ना, आप सूरत शम्स को देखें कज़्ज़बत समूद बितगवाहा, वहां पे तुगयानी उनके अंदर थी। जिस तरह के इंसान के अमाल होते हैं ना उसी शिद्दत का फिर अल्लाह का अजाब होता है। कज़्ज़बत समूद बितगवाहा इज़ बअसा अशक़ाहा فقال لهم رسول الله ناقة الله وسقياها فكذبوه فقروها فدمدم عليهم ربهم بذنبهم فسواها ولا يخاف عقباها। तो रहे समूद वो हिलाक कर दिए गए तागिया से, واما عاد और रहे आद فاهلكوا वो भी हिलाक कर दिए गए। बिरीहिन सरसरिन आतिया, अब आप देखें कि यहां पे सबसे पहले जो लफ्ज इस्तेमाल किया गया है वो क्या है, रीह, कि वो हिलाक कर दिए गए। और जब उनको हिलाक किया गया तो किससे हिलाक किए गए, हवा से। अब आप देखिए कि हवा जो है हवाएं अच्छी भी होती हैं और बुरी भी होती हैं। रा वो हा मारूफ लफ्ज है ना रीह हवा के लिए, रूट है इसका रा वो हा। री की जमा है रियाह, और जब रहमत की हवाएं मुराद होता है तो फिर ये लफ्ज कैसे इस्तेमाल होता है, जमा आता है, शाबाश। और जब अजाब देने वाली हवा मुराद होता है तो फिर जो है वो वाहिद का सीगा इस्तेमाल होता है। होती वो वाहिद है हवा यानी वाहिद का सीगा, लेकिन शिद्दत के लिहाज से जो है वो जमा की जो है ना रियाह उसकी कैफियत और उसकी सिफात उसके अंदर पाई जाती हैं। फिर तो दूसरा लफ्ज अहम है सरसरिन। सरसर जो है, अब आप देखें कुरान मजीद में जो अजाब की हवाएं हैं या नागवार हवाएं उसके लिए 13 लफ्ज आए हैं और सरसर का 12वां दर्जा है। सरसर कहते हैं सख्त ठंडी हवा, तेज और साई साई करने वाली ठंडी हवा, सन्नाटे की हवा। तो सरसर जो है ऐसी हवा के लिए इस्तेमाल किया जाता है कि जिसके अंदर तेजी भी हो और उसके साथ जो है वो हवा उसमें ठंडक भी हो। और बाज तो ये भी कहते हैं कि फिर इसके साथ साथ उसके अंदर जो है ये भी उसकी सिफत है कि वो हवा जो है वो शदीद भी हो, तेज भी हो, सख्त ठंडी, तेज सरद, साई साई करने वाली। साई साई का मतलब क्या है कि आवाजें पैदा करे, अंदर घुस जाए। आतियातिन अतो से है, और अतो का लफ्ज जो है ऐन तावो, ये एक होता है ना तगा, तगा का अगला दर्जा है अता, अतो उससे अगला दर्जा। और अतो की तारीफ मैंने आपको बताई थी, अतो यदुल्लु अला इस्तिकबारा, ऐसी सरकशी जो तकबुर की बिना पर हो, इंसान अपने आप को बड़ा समझकर अल्लाह के हुक्म से सरकशी करे। तो फरमाया और रहे आग, एक बड़ी शदीद तूफानी आंधी से तबाह कर दिए गए, क्योंकि इन कौमों ने भी तुगयानी दिखाई, अतौ दिखाया, तो फिर ऐसा ही अजाब इन पर भेजा गया। और कौमे आग पर जो हवा भेजी गई थी, जो इन पर अजाब आया था, जो शदीद तूफानी हवा थी, वो कैसी थी, सखरहा, चलती रही, वो मुसखर रही, सखरहा चलाए रखा। हा की जमीर किसके लिए आई है, रीह के लिए, हवाएं भी मुअन्नस होती हैं। अलैहिम इन पर, सब अलयालिन सात रातें, व समानियत अय्यामिन और आठ दिन। अरबी जबान में आप देखें कि जो ये अदद और मादूद होते हैं ना, एक दूसरे के उलट आते हैं। लैल वाहिद है, लयाल जमा है, और यहाँ पे लयाल जो है क्या है, ये मुअन्नस है, और मुजक्कर का जो है वो अदद आया है। सब आ, सब आ तुन भी आ सकता था ना, तो सब आया है। उसी तरह वह समानिया था। अब समानिया का जो है अयाम, जो यौम मुजक्कर है, अयाम इसकी जमा है, और इसकी जो गिनती आई है वो मुअन्नस आई है। वह समानिया था अयामिन और आठ दिन। अब रात पहले आई है और दिन बाद में, क्योंकि रात पहले ही आती है और दिन बाद में आता है। रात पहले आती है फिर उसके बाद दिन आता है, तो सात रातें और आठ दिन मसलसल इन पर ये जो थी रीहिन सरसरिन आतिया चलती रही। आगे क्योंकि हुसूमन का लफ्ज आ गया है, और हुसूमन जो है हासीन नीम, ये लफ्ज बहुत अहम है। इसके अंदर तीन बातें खास तौर पे पाई जाती हैं। पहली चीज क्या है कि तकलीफ और नहुसत का होना, दूसरी चीज तसलसुल, और तीसरी चीज कला कमा कर देना। जैसे किसी चीज के निशान को जायल कर दिया जाए, मिटा दिया जाए, जैसे हसमुद्दाई, मुसलसल दाग देकर जख्म करना फिर उसके निशान मिटा देना। या आप यूं देखें कि अगर कहीं जो है पानी किसी छत पर गिरता रहता है, तो अब क्या है कि पानी क्या है कि जैसे बारिश तूफान बनकर आई, और फिर कैसे आई कि वो एक तकलीफ और नहुसत थी, फिर मुसलसल बहती रही, आती रही उस पर, और यहां तक के वो जो इमारत थी, छत थी, उसको खत्म कर दिया, गिरा कर रख दिया। इसी तरह हसामा के मानी होते हैं जड़ से काटना। क्यों जड़ से काटना, इसलिए कि वो ऐसी नहुसत थी, और मसलसल जब किसी चीज को काटा जाए, ऊपर से काटा काटा यहां तक कि नीचे तक पहुंच गया, और जड़ से काट कर उसको रख दिया। इसी तरह हसमल इर्क भी आता है, राग काट कर इसको दाग देना ताकि खून बंद हो जाए। बहरहाल हुसून का लफ्ज मनहूस के लिए भी आता है, और इसके साथ जो है लगातार, तो मुसीबत का होना और फिर लगातार होना, तो हुसूमन ये मुसीबत थी, लगातार थी। फतरल कौमा, बस तू देखता कौम को, फरमाया अगर तुम वहां होते तो देखते, फीहा के इसमें, वो जो कौम के लोग थे इसके अंदर कैसे हैं, सरआ, और सरआ जो है ये इसका रूट है स्वाद रा एंड, और स्वाद रा एन जो है ये लफ्ज इस्तेमाल होता है जैसे गिरने के लिए, किसी का इस तरह से गिरना कि जैसे बिल्कुल ही जो है वो पिछाड़ा हुआ है। क्योंकि अल्लाह ताला यहाँ पे ये कह रहे हैं कि अगर तू देखता कि ये लोग हैं, तो ایسے ویسے تو اتنی عظیم قوم کہ کہتی تھی کہ کوئی ایسا ہے جو ہمارے مقابلے کا ہے، کون ہے جو قوت میں ہم سے بڑھ کر ہے، لیکن جب اللہ کا عذاب آیا تو اللہ کے عذاب نے انہیں اس طرح نیست و نابود کر دیا، انہیں اس طرح گرایا کہ کاش کہ تم وہاں پر ہوتے اور پھر تم دیکھتے کہ یہ جو ہیں بس گرے پڑے ہیں. اور ویسے بھی آپ دیکھیں تو قرآن میں گرنے کے لیے لفظ استعمال ہوئے ہیں 19، اور اس میں یہ سرعہ ہے نا اس کا 13واں درجہ ہے. سرعہ کیسے پھر گرنا ہے؟ گھبراہٹ اور اضطراب کی وجہ سے زمین پر گر پڑنا، یا پھر یہ کہ بعض اوقات ایسا ہوتا ہے نا جیسے کوئی بے ہوش ہو جاتا ہے، کوئی مصیبت دیکھی پریشانی دیکھی، اور مصیبت پریشانی کو دیکھتے ہی جب کوئی بے ہوش ہوتا ہے تو پھر کیا ہوتا ہے؟ پھر دھڑام سے وہ زمین پر گرتا ہے. پھر یہ نہیں کہ اپنے آپ کو سنوار رہا ہے، دیکھ رہا ہے کہ میرا کپڑا کدھر ہے، میری حالت کیا ہے، میں کس جگہ پہ گر رہا ہوں، بلکہ پھر کیا ہوتا ہے کہ بس وہ دھڑام سے یک مشت یک دم جو ہے وہ شخص نیچے گر جاتا ہے. تو یہ سرعا جو ہے یہ کشتی میں اپنے حریف کو زمین پر پٹخ دینا، پچھاڑ دینا. تو اب جب کبھی آپ نے یہ ریسلنگ دیکھی ہو تو اس میں بھی کیا ہوتا ہے کہ مد مقابل کو دوسرا شخص جو ہے کیا کرتا ہے، بس ایسے دے مارتا ہے کہ وہ بے بسی سے بس نیچے چت گرا پڑا ہے. تو اسی طرح یہ لفظ جو ہے یہ استعمال کیا جاتا ہے، اور بے ہوشی کے لیے بھی یہ لفظ آتا ہے. سواد را عین کے معنی پھر کیا ہیں؟ جیسے مرگی کی بیماری جس میں انسان بے ہوش ہو کر پٹاخ سے زمین پر ایسے گرتا ہے جیسے کسی نے پٹخ دیا ہو، اضطراب اور گھبراہٹ کی وجہ سے زمین پر گرنا. تو یہ ہے کہ ان کا حال کیا تھا. فطر القوم فیہا صرعا، اگر تم وہاں پہ ہوتے اس میدان میں تو تم دیکھتے کہ وہ وہاں اس طرح چت گرے پڑے ہیں، پچھڑے پڑے ہیں. کأنہم اعجاز نخل خاویہ، جیسے کہ وہ ہیں گویا کہ وہ ہیں اعجاز. اب آپ دیکھیے اعجاز، اعجاز کسے کہتے ہیں؟ عین جیم زے، اور یہ جڑوں کو بھی کہتے ہیں، کیونکہ کسی بھی چیز کا پچھلا حصہ، تو درخت کا پچھلا حصہ اس کی جڑیں ہیں نا، تنے کا پچھلا حصہ کیا ہے؟ جڑیں. تو جسم کے پچھلے حصے کے لیے بھی آتا ہے. تو اب یہاں پہ کہا جا رہا ہے کہ درخت کی جڑوں کی طرح، تو گویا کہ وہ تھے کیا؟ آجاز نخل. نخل کسے کہتے ہیں؟ کھجور کو. تو کھجور کی وہ جڑیں تھے، گویا کہ وہ کھجور کے وہ سیدھا تنے تھے، یا پھر یہ کہ اس کی جڑے تھے. خاویتن، خاویہ کا مطلب کیا ہوتا ہے؟ خا و یا، اور اس کے معنی ہوتے ہیں کھوکھلا. اب آپ دیکھیں کہ ویسے یہ کہ انسان کے اندر جب روح ہوتی ہے تو روح جسم کو آباد رکھتی ہے، روح نکل جاتی ہے تو انسان کا جسم اندر سے خالی ہو جاتا ہے. جو ہی روح نکلتی ہے انسان جو ہے پھر وہ گر جاتا ہے، جہاں بھی ہوتا ہے جس حال میں بھی ہوتا ہے. اسی طرح یہاں پہ جو کھجور کے درخت کی مثال دی گئی ہے، تو کھجور کے درخت ویسے بڑے لمبے اونچے، اور عرب کے علاقے میں کھجور کے درخت کثرت سے پائے بھی جاتے تھے، لیکن جو ہے وہ کھجور کے درخت جب ان میں ٹوٹ پھوٹ پیدا ہو جاتی ہے جب وہ گرتے ہیں تو کیسے ہوتے ہیں کہ بالکل ہی جو ہے طویل القامت ہونے کے باوجود جب وہ گرتا ہے تو ایسے کہ بس بالکل ڈھہ جاتا ہے. اور جو اگر کوئی لمبی چیز جو ہے اگر اس کو تند و تیز ہوائیں جو ہیں وہ ہلائیں تو پورے چاروں شانوں سمیت جیسے چت گر پڑا، جیسے طویل القامت کھجور کے درخت نیچے گرتے ہیں نا ٹوٹ پھوٹ کھوکھلے وہ سیدھا، بالکل اسی طرح وہ قوم عاد کے لوگ جو تھے بڑے مضبوط جسم والے طاقتور تھے طویل القامت تھے، وہ کہتے تھے من اشد منا قوا، اور لیکن جب اللہ کا عذاب ان پر آیا تو لمبے قد ہونے کی وجہ سے ان کے گرتے ہی ان کے سر تنے سے جدا ہو گئے، ان کے دماغ کا بھیجا جو تھا وہ باہر نکل آیا، اور یوں معلوم ہوتا تھا گویا کہ وہ کھجوروں کے بے جان اور کھوکھلے تنے ہیں جو کہ پڑے ہوئے ہیں. تو ایسا شدید عذاب ان پر آیا. کأنہم اعجاز نخل خاویہ، آپ ذرا تصور کریں اس بات کا. فہل ترى لہم من باقیہ، پھر اللہ رب العزت ایک سوال سامنے رکھتے ہیں، अब क्या उनमें से कोई तुम्हें बाकी बचा नजर आता है? कोई बाकी नजर नहीं आता। तो ये थे नारा लगाने वाले, ये थे अपने आप को बड़ा समझने वाले। और फिर फिरौन का जिक्र है, वजा फिरौन अमन कबला हो, और फिरौन भी आया और आया फिरौन अमन कबला हो और जो इससे पहले थे। तो ये जो है ना कि कयामत का इनकार और इसके बाद गुरूर और किब्र करना और अल्लाह अल्लाह ताला का इनकार करना, कुफर और शिर्क करना, तो ये ऐसा नहीं कि सिर्फ कौम समूद ने किया और आद ने किया, कौम फिरौन ने किया, बल्कि क्या वमन कबला हूं और जो उससे पहले आए। तो फिरौन से पहले जो हैं और जो कौमे से पहले आई हैं वो भी ऐसी ही थी। और आप देखें कि फिरौन ने क्या नारा लगाया था, उसने कहा था अना रब्बुकुमुल आला, उसने कहा था कि मैं जो हूं तुमने सबसे ज्यादा बड़ा हूं, मैं तुम्हारा रब हूं, अना रब्बुकुमुल आला। और फिरौन और इसके साथी वमन कबलहू, कोया के फिरौन ही नहीं और भी बहुत सी ऐसी कौमें थी जो कि फिरौन से पहले आई। तो यहाँ पे जो है ये मुख्तसिर से अंदाज में अल्लाह ताला ने जो और कौमें बहुत सी गुजरी हैं उनकी तरफ इशारा किया है। वल मुतफिकातु बिल खातिया, और बस्तियां, वल मुतफिकातु इसका रूट क्या है, हमजा फाका इफ्क से है ना, तो किसी चीज को उलट देना। इफ्क के मानी क्या होते हैं, किसी चीज को सही रुख से उल्टे की तरफ कर देना, बिल्कुल ही उसको जो है वो उलट देना। तो फिरौन भी, इससे पहले लोग, और फिर कहा जा रहा है कि उल्टी हुई बस्तियों के रहने वाले। तो ये उल्टी हुई बस्तियों के रहने वाले कौन थे, इससे कौमे लूत मुराद है, क्योंकि जो सदूम के इलाके में रहते थे और इनकी जो बस्तियां थी सिर्फ एक इलाके तक नहीं थी, यानी करीब करीब जो है और भी उनकी बस्तियां थी। तो मुराद क्या है कि और उल्टी जाने वाली बस्तियां। तो ये जो कौमे लूत थी ये भी जो थी क्या हुआ, बिलखातिया, खताओं के साथ। अल्लाह रब्बुल इज्जत ने ऐसे नहीं इनको सजा दी, बल्कि इनकी असल वजह क्या थी कि ये लोग जो थे ये खताएं करने वाले थे। अच्छा, खता जो है किसे कहते हैं, जानबूझकर गलती करना। एक होता है ना कि इंसान से जो है वो भूले से कोई नाफरमानी हो जाए, और एक होता है कि जानबूझकर गलती करना। तो खता का लफ्ज जो है आता तो नाफरमानी के लिए है, लेकिन कैसी नाफरमानी, जो इंसान जानबूझकर करता है। तो कहा कि खताओं की वजह से, गुनाहों की वजह से, अल्लाह की नाफरमानियों की वजह से ये सारे लोग जो थे तबाह कर दिए गए। तो अब मजीद इनकी खताएं बताई जा रही है, फासऊ रसूल रब्बिहिम, बस नाफरमानी की इन्होंने अपने परवरदिगार के रसूल की। तो इनकी नाफरमानी क्या थी, इन सब ने अपने रब के रसूल की बात ना मानी, मुश्तरका जुर्म था सबका, और वो जुर्म क्या था, रसूल का इनकार। फअखज़हुम, बस पकड़ा इसने, अख़ज़त राबिया, पकड़ना सख्त, राबियतन, और राबियतन का रूट है राबाव, और आप पीछे पढ़ी चुकी हैं कि रबाव के मानी क्या होते हैं, इसके मानी होते हैं कि जैसे सूद के लिए लफ्ज आता है ना रिबा, हाँ, तो छोटे से जैसे जमीन है और उसके ऊपर थोड़ी सी और मट्टी हो जाए और टीला सा बन जाए, कुभार पैदा हो जाए, उसके लिए आता है रबवा। रबवा भी बुलंदी के लिए आता है ना। तो अब यहां पर भी ये लफ्ज जो है राबिया तन आया है, और इसके मानी ये है कि इस इन पर जो है अल्लाह ताला ने जब अजाब भेजा, अल्लाह ने जब इनको पकड़ा तो ऐसा पकड़ा कि अख़ज़तर राबियतन, सख्त पकड़। तो राबियतन ऐसी पकड़ मुराद है कि जिसकी मुदाफियत ना हो सके, जो इंसान की बर्दाश्त से ज्यादा हो जाए। एक तो ये पकड़ होती है ना, जैसे दुनिया में है तो तंबीह की जा रही है या दहानी, और इंसान फिर उस पकड़ से अपने आप को संभाल लेता है, नेक बन जाता है। और एक जो है जब अख़ज़तर राबियतन बने, तो इसके मानी ये है कि कौम गुनाहों पे गुनाह करती चली जाए, फिर अल्लाह ऐसे पकड़े कि वो उस पकड़ की ताब ही ना ला सके, फिर वो सांस ना ले सके, फिर वो जिंदा ना रह सके। तो ये है मुराद कि फिर अल्लाह ने इनको जो है वो, यानी गोया के इजाफे के साथ पकड़ा, बड़ा सख्त पकड़ा। इन्ना लम्मा तगल माऊ, پھر فرمایا کہ بے شک ہوا کیا، جب تغل ما او آیا پانی، حمل ناکم ہم نے تم کو سوار کیا، فل جاریہ کشتی میں. اب یہاں پہ جو ہے کیا ذکر کیا جا رہا ہے، اب نوح علیہ السلام کے واقعے کی طرف اشارہ کیا جا رہا ہے. آپ سوچیں تھوڑی سی آیتوں میں، تھوڑے سے الفاظ میں اس زمانے کی جو عظیم الشان قومیں تھیں ان کا ذکر کیا جا رہا ہے، عبرت دلائی جا رہی ہے. اور اس میں جو ہے وہ عظیم قومیں، انہوں نے جلیل القدر پیغمبروں کو جھٹلایا، اللہ کے آیات کو ٹھکرایا، اللہ کی آیات کا انکار کیا. تو پھر قوم نوح، اور قوم نوح نے جب جو ہے وہ انکار کیا تو ان پر جو ہے انہوں نے بھی تو غیانی دکھائی، تو ان پانی میں بھی تو غیانی آئی. تغل ماؤ، کیونکہ آسمان سے پانی، زمین سے پانی، لیکن وہ لوگ تو ڈوب گئے، لیکن جو نیک لوگ تھے، حملنا کم فل جاریہ تھی، ہم نے ان کو سوار کیا کس میں، جاریہ جاری رہنا پانی کے لیے آتا ہے، اور یہاں مراد کشتی ہے. لنج اللہ، تاکہ بنائیں اس کو، لکم تمہارے لیے، تذکرتن یادگار، ذکر سے ہے نا. تو اب کہا جا رہا ہے کہ ہم نے پھر انہیں جو ہے وہ کشتی میں سوار کیا، باقیوں کو غرق کر دیا، تو کچھ کو زندہ رکھا اور کچھ کو ڈبو دیا، غرق کر دیا. ایسا کیوں کیا؟ لِنَجْعَلَهَا لَكُمْ تَذْكِرَةً، تاکہ بنائیں اس واقعے کو تمہارے لیے یادگار. وَتَعِيَهَا اُذُنٌ وَعِيَا، اس کو یاد رکھیں، اُذُنٌ کان، وَعِيَةٌ یاد رکھنے والے کان. اب آپ دیکھیں کہ یہاں پہ جو لفظ استعمال کیا گیا ہے یہ کیا ہے، وَوْعَيْنْ يَا، تَعِيَهَا کا روٹ بھی یہی ہے اور وَعِيَةٌ کا روٹ جو ہے وہ بھی یہی ہے. اب دیکھنا یہ ہے کہ یہ کہتے کسے ہیں، یہ لفظ ویسے آپ پہلے پڑھ چکی ہیں، یہ نیا لفظ نہیں ہے، آپ نے پہلے ہی پڑھا ہے. تو اس کے معنی کیا ہیں؟ اصل میں جو ہے ویا جو ہے تھیلی کو بھی کہتے ہیں، کہ جس کے اندر جب چیز رکھی جاتی ہے تو اس کا منہ پھر بند کر دیا جاتا ہے. تو وا ہوتا ہے کسی چیز کو تھیلی وغیرہ میں رکھ کر اس کا منہ بند کر دینا، تاکہ اس کی حفاظت اور کچھ نکلنے نہ پائے، ویا تھیلی بھی اور بندھا ہوا سامان بھی. اب آپ دیکھیں کہ ایک تو یہ کہ محفوظ جگہ پہ رکھا، پھر اس کا منہ بند کر دیا، اس کی حفاظت بھی کی، نکلنے نہ پائے. عام طور پہ یہ جو چیزیں ہم محفوظ جگہ پہ رکھتے ہیں کیا ہوتا ہے، جیسے تھیلی میں رکھ دی ہیں، یا پھر یہ کہ برتن وغیرہ، تو برتن کو بھی ہم ایسے نیچے کرتے ہیں تاکہ اس چیز اس کے اندر آ جائے، پھر اس پہ ڈھکن دے دیتے ہیں، بند کر دیتے ہیں. تو کان ہمارا بھی اسی طرح ہے، کان جو ہے جیسے کسی کی طرف کان کو لگانا، اور کان جو ہے اس کے اندر چیز آ جائے اور پھر اس کو جو ہے وہ اپنے اندر جو ہے محفوظ کر لیا جائے، دل اور دماغ کے اندر. ایک برتن کے اندر چیز آئی اور آنے کے بعد جو ہے اس کو محفوظ کیا اور پھر اس کو حفاظت سے رکھا. تو پھر کیا ہے کہ کان بھی ایسے ہی ہے جیسے کہ ویا، بندھا ہوا سامان ہے کہ تھیلی کے اندر ڈال کر اس کا منہ بند کر دیا ہے. کان کے اندر سے چیز دل دماغ میں چلی گئی، اب کسی کے پاس نہیں جائے گی. آپ ذرا اس سے اس معنی کو یاد رکھیں کہ یہ پھر اس کا ترجمہ کیا کیا جاتا ہے، تاکہ اس واقعے کو تمہارے لیے ایک سبق آموز یادگار بنا دیں، اور یاد رکھنے والے کان اس کی یاد محفوظ رکھیں. اب یاد رکھنے والے کان اس کی یاد محفوظ رکھیں گے. اب کچھ لوگ ہوتے ہیں کہ سامان تو قیمتی ہوتا ہے، لیکن نہ وہ اس کو محفوظ جگہ رکھتے ہیں، نہ اس کو تھیلی میں ڈال کر اس کا منہ بند کرتے ہیں، اور نہ اس کی حفاظت کرتے ہیں. تو کچھ لوگ کیا کرتے ہیں؟ اب سب سے قیمتی سامان کیا ہے؟ اللہ کی آیات. اللہ نے جو ہمیں عبرت کے واقعات یہاں پر دیے ہیں، قوم عاد، قوم سمود، قوم فرعون، پھر والمتفقات، قوم لوط کی بستیاں ہے نا، اور اس کے بعد جو ہے یہ نوح علیہ السلام کا واقعہ، ان کی قوم کی جو ہے وہ ہمیں ذکر ملتا ہے تباہی کا. تو یہ جتنے بھی واقعات اللہ تعالیٰ نے سنائے ہیں، اور پھر خاص طور پہ یہ کچھ لوگوں کو ڈبو دیا اور کچھ کو کشتی میں زندہ رکھا جو ایمان لانے والے تھے، صرف وہی بچے. تو اللہ تعالیٰ کہتے ہیں لِنَجْعَلَهَا لَكُمْ تَذْكِرَةً، تاکہ اس واقعے کو یادگار بنا دے تمہارے لیے. وَتَعِيَهَا، اور یاد رکھیں اس واقعے کو، اُذُنٌ کان، کان جیسے کہ برتن کی طرح، جیسے کہ تھیلی. وَعِيَةٌ، इस याद रखने वाली चीज को। लेकिन बहुत से काम कैसे होते हैं, सुनी अनसुनी कर देते हैं। बहुत से काम कैसे होते हैं कि पर्दे से आवाज टकराती है और फिर चली जाती है। लेकिन कुछ कान ऐसे होते हैं जो बात को सुनते हैं, बात को दिल तक उतारते हैं, उस वाक्य को याद रखते हैं, उससे इबरत हासिल करते हैं, उसको कभी नहीं भूलते। और फिर ये सारा वाक्य अब तक जो आयत नंबर 12 तक हमने पढ़ा, इसका निचोड़ क्या है हमारे सामने, जो है वो तीन बातें आई हैं। और तीन बातें क्या हैं? आखरत का इनकार, रिसालत का इनकार, जो है दरअसल अल्लाह का इनकार है। तीन बातें होगी ना। तो जो लोग अल्लाह, आखरत और रिसालत का इनकार करते हैं तो फिर वो तबाह बर्बाद कर दिए जाते हैं। तो बचाए कौन जाते हैं? जो अकायद रखते हैं। और मक्की दौर की सूरत है और मक्का में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम इन्हीं अकायद को बार बार जो थे वो वाजे कर रहे थे। अब जो है अहले मक्का क्या कहते थे कि अच्छा तुम हमें जब डराते हो तो फिर वो अजाब आ क्यों नहीं जाता। अब जो है, अब यहाँ पे जो है वो जिक्र किया जा रहा है कि एक वक्त ऐसा होगा कि फिर वो होने वाला वाकया जो है वो पेश हो जाएगा। वो होगा कब? फैजा नुफिगा फिस्सूरी, जब फूंक मारी जाएगी सूर में। नफखतुन वाहिदतुन, नफखतुन जो है इसके मानी क्या है? फूंक, फूंक मारना। और इसी से आपको नफखा उला भी याद है। तो फूंक मारना वाहिदतुन, एक दफा। तो ज्यादा दफा फूंक मारने की जरूरत नहीं पेश आएगी। अल्लाह रब्बुल इज्जत कह रहे हैं कि सूर में यक बारगी फूंक मारी जाएगी, इसे नफखा उला मुराद है। वहुमिलतिल अर्दु, और होगा क्या? फरमाया कि हमल है ना, तो हमल का मतलब होता है उठाना, और हुमिलत ये माजी मजहूल है, और उठाए जाएंगे। अल अर्दु जमीन, वल जिबालू और पहाड़। तो एक बार यक बारगी फूंक मारने से जमीन को और पहाड़ों को उठाया जाएगा। जबल की जमा है जिबाल, अर्द इस जिन्स है, तो जमीन भी और सारे पहाड़ भी एक ही दफा में ना यक बारगी उनको उठा लिया जाएगा। अब आप देखें कि जमीन कितनी वसी है, कितनी बड़ी है, कितनी जिंदगी के साल गुजर गए आपको सफर करते हुए, लेकिन एंड तक हम नहीं पहुंच सके। इसी तरह पहाड़ देख ले, मुख्तलिफ रंगों के, कभी सफर करने का आपको इत्तफाक हुआ हो, डिफरेंट तरह के मुख्तलिफ रंगों के जो है वो पहाड़ है ना, जुदुर भी हैं, बीद भी हैं, अहमर हैं, और अस्वद हैं, गराबीब हैं। आपने पीछे पढ़ा था ना ये सारे मुख्तलिफ। तो ये सारे पहाड़ और सारी जो जमीन है ये यक बारगी उठाई जाएगी। फदुक्कता दक्कतं वाहिदा, ये बड़ी सख्त बात है। फदुक्कता दक्कतं वाहिदा, फदुक्कता दाल काफ काफ, और दक के मानी है रेजा रेजा कर देना, टुकड़े टुकड़े कर देना। अब आप देख लीजिए कि, और ये जो है ना रेजा रेजा कर देना कैसे है कि जैसे जो सख्त चीज है ना उसको रेजा रेजा करना, सख्त चीज को कूट कूट कर जो है बिल्कुल रेगजार बना देना। और फिर बाज़ुकात ये होता है कि जैसे मसलन आप लहसुन प्याज ही ग्राइंड करती हैं, तो लहसुन प्याज तो सख्त चीज नहीं है ना, लेकिन उसको कैसे ग्राइंड करती हैं? बार बार हमें करना पड़ता है, कुछ चीजें बीच में सख्त रह जाती हैं, जैसे अदरक है फिर भी सख्त रह जाता है। इसी तरह ये जो इमारतें गिराई जाती हैं, नई बनानी है, कंस्ट्रक्शन करनी है, तो ऐसा नहीं होता कि बुलडोजर वगैरह से एक दफा में वो जो है बिल्कुल रेत बन जाए, बिल्कुल हमवार हो जाए। या पहाड़ों को आपने काट कर अगर उससे पत्थर बनाते देखा हो, सरगोधा के इर्द गिर्द काफी पहाड़ हैं और बड़ी बड़ी मशीनरी लगी हुई होती है, और जब भी वहां से बस गुजरती है मैं हमेशा बड़ी तवज्जो से वो देखती हूँ कि किस तरह से बड़ी बड़ी मशीनें पहाड़ों के अंदर लगी हुई हैं और कैसे उसको काट रही हैं। और मेरी एक दोस्त थी, उसके मियाँ इसमें जॉब करते थे वहां पे सरगोधा, तो बताती थी कि बस मट्टी मट्टी हो जाते हैं और पता नहीं कौन सी बीमारी भी लग गई है, और बहुत सख्त काम है पहाड़ों को काटना, फिर उसमें से बजरी और पत्थर और चीजें जो है वो पैदा करना। लेकिन यहाँ पे क्या कहा जा रहा है कि पहाड़ और जमीन एक बार में, आम चीज क्या है, दुक्कता दक्कतं वाहिदा, दक्कतन यहाँ पे मजदर इस्तेमाल हुआ है, एक ही चोट में वो रेजा रेजा हो जाएंगे। सूरत फजर में भी आपने पढ़ा ना, कल्ला इजा दुक्कतिल अर्दु दक्कन दक्का, وَجَاءَ رَبُّكَ وَالْمَلَكُ صَفًّا صَفًّا. تو بڑا شدید وہ وقت ہوگا، فَيَوْمَئِذٍ وَقَعَتِ الْوَاقِعَةُ، پھر اس دن واقعہ ہوگا یہ واقعہ ہونا. تو اہل مکہ کہتے تھے کہ مَتَى هَذَا الْوَعْدُ إِن كُنتُم صَادِقِينَ، تو کیا کہا جا رہا ہے کہ اس دن ہوگی یہ حاقہ، اس دن ہوگی یہ واقعہ ہونے والی. تو سورت واقعہ، اور یہاں پہ آپ دیکھ لیں کہ کہا جا رہا ہے کہ فَيَوْمَئِذٍ وَقَعَتِ الْوَاقِعَةُ، پھر اس دن ہو جائے گی یہ واقعہ ہونے والی. وَانشَقَّتِ السَّمَاءُ، پیچھے زمین اور پہاڑوں کا ذکر تو آیا تھا، پہاڑوں اور زمین کے ساتھ کس چیز کا ذکر رہ گیا؟ آسمان کا ذکر رہ گیا. کہا وَانشَقَّتِ السَّمَاءُ، اور پھٹ جائے گے آسمان. یہاں پہ سما جو ہے ویسے تو واحد استعمال ہوا ہے، لیکن سارے آسمان پھٹ جائیں گے. اور شقہ کا مطلب ہوتا ہے سخت چیز کا پھٹنا، جیسے زمین کا، سورج کا، چاند کا، یا آسمان کا، تو آسمان پھٹ جائے گا. فاہیا یومئذٍ واہیا، آسمان بھی مؤنث ہے، فاہیا تو ہوا نہیں آیا، ہی آیا ہے، بس وہ ہو جائے گا اس دن. یومئذٍ اس دن، کون سے دن؟ قیامت کے دن. واہیتن، ووہا یا سے ہے، ووہا یا جو ہے اس کے معنی ہوتے ہیں وحی الصوب والحبل. تو اگر کہیں وحی الصوب تو کپڑے کا پرانا ہونا، وہ سیدھا ہونا، پھٹا ہوا ہونا، اور اگر کہیں وحی الحبل تو اس کے معنی کیا ہے کہ رسی کا پھٹا ہوا ہونا، بسیدہ ہونا. واہیتن یہاں پہ اسم فاعل ہے، اور ویسے واہا یا جو ہے یہ مصدر ہے اس کا. تو کون سا پھٹنا ہے؟ پرانا ہونے کی وجہ سے کسی چیز کے بند ڈھیلے پڑ جائیں اور وہ پھٹنے لگے، تو اس دن یہ آسمان جو ہے وہ، آسمان کا حال کیا ہوگا کہ اس دن یہ آسمان جو ہے یہ پھٹ جائے گا، یہ اس کے اندر جو ہے وہ ٹکڑے ٹکڑے ہو جائیں گے. آپ نے پیچھے سورۃ ملک میں پڑھا تھا کہ اللہ تعالیٰ کہتے ہیں کہ ما ترا فی خلق الرحمن من تفاوت فرج البصر حل ترا من فطور ثم مرج البصر کرتین ینقلب الیک البصر خاصا وهو حسیر. تو وہاں جب دعوت نظارہ دی گئی تو کہا کہ کوئی اس کے اندر دراڑ نہیں ہے، کوئی شگاف نہیں ہے. اب یہاں پہ کہا جا رہا ہے کہ یہ پھٹ جائیں گے، اور سورت نبا میں جو ہے کیسے منظر کشی کی جاتی ہے اس بات کی. سورت نبا میں اللہ رب العزت فرماتے ہیں یوم ینفخ فی الصور فتأتون افواجا وفتحت السماء فکانت ابوابا. اس دن آسمان پھٹ کر ایسے ہو جائے گا جیسے کہ جگہ جگہ دروازے ہوتے ہیں نا، کیونکہ جگہ جگہ سے فرشتے اتر رہے ہوں گے، آ رہے ہوں گے، اللہ کے احکامات کو پورا کر رہے ہوں گے. اور وہاں میں سورت نبا میں اور کیا کہا گا، کیا کہا گیا، وَسُيِّرَتِ الْجِبَالُ فَكَانَتْ سَرَابًا. اس دن ہو جائیں گے پہاڑ کیسے ہو جائیں گے، سرابا، جیسے کہ سراب، جیسے کہ دور سے پانی محسوس ہو لیکن وہ ریت بن جائیں گے، کیونکہ دور سے چمکتی ہوئی ریت جو ہے وہ پانی لگتا ہے، سراب دھوکا. اِنَّ جَهَنَّمَ كَانَتْ مِرْصَادًا لِلطَّاغِينَ مَآبًا لَابِثِينَ فِيهَا أَحْقَابًا وَانشَقَّتِ السَّمَاءُ فَهِيَ يَوْمَئِذٍ وَاهِيَةٌ. پھر ہوگا کیا، وَالْمَلَكُ عَلَىٰ أَرْجَائِهَا، اور پھر فرشتے ہوں گے. فرشتے کیوں ہوں گے؟ اللہ کے احکامات کو لے کر، اللہ کے احکامات کے نفوذ کے لیے ہر طرف فرشتے ہوں گے. اب یہاں پہ کہا جا رہا ہے علی ارجائیہا، اور ارجائیہا جو ہے را جیم واو اس کا روٹ ہے، رجا واحد ہے، ارجائے جمع ہے، کسی چیز، کسی گول چیز کے کنارے کو کہتے ہیں. ویسے تو آپ نے کنارے کے لیے بہت سے لفظ اب تک پڑھے ہیں نا، طرف بھی ایک کنارہ ہے تو حد بھی کنارہ ہے، کوئی پہاڑ کا کنارہ ہے، اور آپ نے وہ بھی پڑھا شفا، شفا صدف آپ نے پڑھا، لیکن یہاں پہ کیا ہے، ارجائیہا، تو کسی گول چیز کا کنارہ. اسی طرح رجل بحر، کنواں کا کنارہ جو ہے نا اس کے لیے بھی رجا آتا ہے. کنویں کیوں؟ اس لیے کہ کنواں گول ہوتا ہے. تو اب جو ہے فرشتے جو ہیں وہ اس کے کناروں پر ہوں گے. مفسرین یہ کہتے ہیں کہ آسمان جب پھٹ جائے گا، بالکل ہی کمزور ہو جائے گا، اور ابھی تو اس میں فطور اور شقوق نہیں ہے، تب جب یہ واقعہ ہو جائے گا تو فرشتے جو ہیں نا آسمان کے درمیان سے سمٹ کر اس کے کناروں پر آ جائیں گے. क्योंकि वो फट रहा होगा ना, तो किनारों पर आ जाएंगे, तो चारों तरफ से सिमटना शुरू हो जाएंगे, फरिश्ते भी बीच में से किनारों पर आ जाएंगे। तो आप सोच लीजिए, और आपको ये भी तो पता है ना, फिर एक वक्त ऐसा आएगा कि फरिश्तों पर भी मौत वाकया हो जाएगी। तो अब क्या है कि वो फरिश्ते जो कि अल्लाह ताला की अतात गुजार मखलूक हैं, और कयामत के लाने में जो है वो अल्लाह ताला के अहकामात की अतात कर रहे होंगे, तो उस वक्त जो है वो उसके किनारों में आ जाएंगे। वयहमिलू अर्शा रब्बी का फौकहुम यौमइज़िन समानिया, वयहमिलू और उठाएंगे अर्शा रब्बी का, अर्श परवरदिगार तेरे का, ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, उस दिन फरिश्ते जो हैं वो आपके परवरदिगार का अर्श उठाए हुए होंगे, फौकहुम अपने ऊपर, कैसे उठाए हुए होंगे, अपने ऊपर उनने उठाया होगा, यौमइज़िन उस दिन, किस दिन, कयामत के दिन। और कितने फरिश्तों ने उठाया होगा, समानियतुन, आठ ने, आठ फरिश्ते उस रोज तेरे रब का अर्श अपने ऊपर उठाए हुए होंगे। तो अच्छा, फरिश्तों का अल्लाह का अर्श उठाना, इसकी सही कैफियत क्या है, इसको समझना मुश्किल है, और ये आयत जो है ये आयात मुतशाबिहात में से है, और इसके मानी जो है वो अल्लाह ताला ही बेहतर जानते हैं। तो बहरहाल जो असल बात बताई जा रही है वो ये कि जब कयामत का इंकलाब आएगा, जब कायनात में टूट फूट वाकया होगी, जब आसमान जमीन पहाड़ जो है ये सब टूट फूट जाएंगे, और फरिश्ते जो अल्लाह का अमला है, अल्लाह ताला की पुलिस है, वो अपनी जिम्मेदारियों से फारिग होकर आसमान के किनारों पर आ जाएंगे, बस अर्शे इलाही के उठाने वाले फरिश्ते बाकी रह जाएंगे, यौमइज़िन तुरदूना ला तख्फा मिनकुम खाफिया, जिस दिन तुम पेश किए जाओगे, जिस दिन तुम रूबरू किए जाओगे। अर्जी का होता है ना, अर्जी होता है जैसे किसी को एप्लीकेशन देना, इसी तरह से है कि फिर जो है वो किसी को पेश किया जाए, जैसे कहते हैं ना मैंने अर्जी पेश की, बात की, तो अब यहाँ पे कह के खुद उन इंसानों को जो है रूबरू लाया जाएगा, सारे इंसान जो दुनिया में थे, ला तख्फा मिनकुम खाफियतुन, नहीं पोशीदा रहेगी मिनकुम तुम से, खाफियतुन कोई चीज। ए लोगों, उस दिन वो बड़ा ही सख्त दिन होगा, वो बड़ा ही दहशतनाक और हौलनाक दिन होगा, उस दिन जब लोग पेश किए जाएंगे, किसी का कोई राज भी छुपा ना रहेगा, कोई गुनाह, कोई अमल, वो कत्ल जो जमीन के अंदर दबा दिया था, वो चोरी डाका डालकर जो लोगों की चीजें चुराई थी, छुपा दी थी, वो, और वो बदनीयती, और वो गीबत, और वो चुगली, वो हम्माज, और वो मशा, और बेनमीम, और जो भी अमल है, कोई एक अमल ऐसा नहीं होगा जो इंसान का जो है वो छुपा रह सके। एक बात आप याद रखिएगा, खाफिया तो जो है वैसे खुफिया से है ना, लेकिन कौवे के जो बड़े बड़े पर होते हैं ना, उसके अंदर बिल्कुल छोटे छोटे पर भी होते हैं, और वो वैसे नहीं नजर आते, उसको खाफियतुन कहते हैं। और जब वो उड़ता है ना, तो फिर बाज औकात जो है वो अंदर से जो है वो नजर आते हैं, और बाज औकात तब भी नजर नहीं आते। तो खाफियतुन से मुराद इंसान के वो अमाल हैं जो बुरे अमाल हैं, और इंसान जो है उनको छुपा देता है दुनिया में। अच्छा, कुछ नेक लोग नेकियां छुपा छुपा के करते हैं, तो सिर्फ बुरे अमाल नहीं, अच्छे अमाल भी जिन्होंने दुनिया में छुपा छुपा कर किए, तो वो जो है कयामत के दिन सबके सामने आएंगे। और वैसे तो बड़े नसीबों की बात है कि लोग नेकियां छुपा के करें, और मैं भी अपना मुहासबा करूं, आप भी अपना मुहासबा करें, जो नेकी कर लें तो दिल चाहता है कि ये बताई जाए, और जो बुराई होती है दिल नहीं चाहता वो किसी के सामने भी आए। मेरी कोई भी बुराई है, छोटी है बड़ी है, खलवत में की जलवत में, किसी को पता ना चले। और बहुत दिल अफसुरदा होता है कि इतने लोगों के सामने अब मेरी ये बुराई आएगी, और ये मेरी बुराई नहीं आनी चाहिए ना, ठीक है मुझसे गलती होगी थी, पर सबके सामने क्यों आई, सबके सामने क्यों बात की, और जो है वो इसको अच्छा नहीं समझा जाता। लेकिन उस दिन अच्छाइयां या बुराइयां, यौमइज़िन तुरदून ला तख्फा मिनकुम खाफिया फअम्मा मन ऊतिया किताबहु बियमीनिही, बस रहे वो लोग जिसे दिया गया आमाल नामा उसका बियमीनिही, उसके दाएं हाथ में। अब आप देखें कि सूरत वाकिया की तरह और सूरत गाशिया की तरह, अब यहां पे क्या बात बताई जा रही है कि जिस तरह दुनिया में انسانوں کا کردار دو طرح کا تھا، لوگوں کے اعمال دو طرح کے تھے، اب یہاں پہ بتایا جا رہا ہے کہ ان کا انجام بھی دو طرح کا ہے. فَأَمَّا مَنْ اُوْتِيَ كِتَابَهُ بِيَمِينِ، پس وہ شخص جسے دیا گیا اس کی کتاب، اب یہ کون سی کتاب ہے؟ اعمال نامہ. ایک تو کتاب ہے نا، میں سوچتی ہوں میں لکھوں گی، ہو سکتا ہے آپ نے لکھی ہو، اور ایک مضمون بھی ہمارا کسی اخبار میں چھپ جائے نا، میں کہتی ہوں کہ میری خبر آئی ہے، میرا دل چاہتا ہے میں سب کو بتاؤں، چیخ چیخ کر بتاؤں، زور زور سے بتاؤں، اور بھئی میں تو اتنی مشہور ہوں، دنیا مجھے جانتی ہے، اور میری تو اخباروں میں آتی ہے تصویر، اور اخباروں میں میری خبریں، اور میری تو اتنی کتابیں چھپ چکی ہیں. جو ہی کوئی مرتا ہے یا زندہ بھی ہوتا ہے تو کتابوں کی تقریب رونمائی بڑے بڑے ہوٹلوں میں کی جاتی ہے، اور پھر خبریں لگتی ہیں، اور لوگ اس کا جب ذکر کرتے ہیں تو بتاتے ہیں نا. لیکن میری بہنوں، یہ وہ کتاب نہیں ہے جو ادھر سے لکھی تو ادھر سے کمپائل کر لی. بہت سے لوگ تو چوری کی کتابیں لکھتے ہیں نا، ادھر ادھر سے لے کے جمع کر لی اور پھر ذکر نہیں کرتے کہاں سے لیا ہے، لیکن آپ پڑھیں گے تو پتا چل جاتا ہے کہ یہ تو فلاں فلاں رائٹر سے چیز لی گئی ہے. ایک تو وہ کتاب ہے نا کہ خود لکھی، آورد تھی یا آمد تھی، لیکن یہ وہ کتاب ہے جو لکھنے والی نہیں اس سے مراد. میں نے آپ کو بتایا تھا جس دن ہم نے 29واں پارہ شروع کیا تھا سورۃ ملک میں، کہ الذی خلق الموت والحیات لیبلوکم ایکم احسن عملا، اور میں نے یہ بھی بتایا تھا کہ ہم سب کا امتحان ہو رہا ہے، اور امتحان تین چیزوں کا ہے. پہلی چیز کیا ہے؟ ہماری سوچیں، تھنکنگ کیا ہے. دوسری بات کیا ہے؟ ٹاک، ہم کیا بولتے ہیں. تیسری چیز ہمارے اعمال. تو تھنکنگ، ٹاکنگ اور ایکشن، یہ تینوں چیزیں جو ہیں نا، یہ ہیں کتاب جو کہ ہم لکھ رہے ہیں. اب یہ کتاب کون لکھتا ہے؟ فرشتے لکھتے جاتے ہیں، کرامن کاتبین. اب یہ کتاب جو ہے، کچھ لوگ ایسے جن کے بے یمین ہی دائیں ہاتھ پہ دی جائے گی، یمنا سے ہے یمین. فیقولو، پس وہ کہے گا، ہاؤ مکرؤ کتابیا، ہاؤ. اب آپ دیکھیں کہ اب یہاں پہ ہا ہے اصل میں، یہ ہا او کیوں کہا گیا؟ ویسے تو یہ ہا ہے، تو ہا او اصل میں، ہا جو ہے جب کسی چیز کی جو ہے وہ اہمیت کو ظاہر کرنا ہو، اور جیسے بہت ہی زیادہ خوشی کا موقع ہے، یا بہت ہی زیادہ رنج کا موقع ہے، بہت ہی زیادہ پریشانی کی بات ہے، تو اس وقت انسان کے منہ سے ایسے الفاظ نکلتے ہیں، یا پھر بہت جب وہ خوش ہوتا ہے، جیسے بچے کو رزلٹ مل جائے، بچہ کر جائے ٹاپ، یا اخبار میں وہ آ جائے کہ اس نے بورڈ ٹاپ کیا ہے، تو اس وقت کیا ہوتا ہے کہ انسان چیختا ہے، بلاتا ہے، خوشی سے آوازیں دیتا ہے کہ آؤ آؤ ادھر آؤ، کبھی امی کو آواز دے رہا ہے، کبھی ابو کو، کبھی دوستوں کو، کبھی رشتہ داروں کو، کہ جو لوگ خوش ہوں گے نا ان کو اپنا وہ اعمال نامہ دکھایا جائے، اپنا سرٹیفکیٹ، اپنا میڈل، اپنا وہ انعام، اپنے تحفے دکھائے جائیں. تو اب یہ وہ لوگ جن کو دائیں ہاتھ میں ان کا نامہ اعمال دیا جائے گا. فَيَقُولُ، بس وہ کہے گا، ہاؤ، کہ ہاؤ مکرؤ، لو بھائی یہ لو، لو بھائی یہ ذرا دیکھو تو صحیح، ارے اوف، ذرا سنو تو صحیح. اصل میں مفسرین کہتے ہیں کہ ہاں یہاں پہ اقراؤ کے مفہوم میں ہے، پڑھو دیکھو. یہ ام جو بیچ میں آیا ہے نا، یہ دراصل خلا کو پر کرنے کے لیے ہے، ہا اور پھر اس کے بیچ میں ام آ گیا. تو جیسے ایک بات کا وزن رکھنے کے لیے یا جملے کی خوبصورتی کے لیے ایسے الفاظ منہ سے نکلتے ہیں، تو ہا مقراؤ، لو دیکھو، اقراؤ پڑھو، کتابیا میرا اعمال نامہ، انی ظننت انی ملاق حسابیا، میں گمان کرتا تھا. اور اگر صرف ظن ہوتا نا تو گمان تھا، اور ظن کے بعد جب انا یا آ جاتا ہے، انا انا کیا معنی دیتا ہے؟ یقین کے معنی پیدا ہو جاتے ہیں. مجھے یقین تھا، انی ملاق حسابیا، کہ مجھے مل کے رہے گا میرا حساب. اس عظیم کامیابی کا وہ کیا سبب بتائے گا؟ کہ میں نے ہمیشہ یہ یقین رکھا کہ مجھے ایک دن مرنا ہے، اور مجھے اپنے عملوں کا حساب کتاب ملنا ہے. تو اسی وجہ سے میں نے دنیا میں اپنی سوچوں کی، اپنی باتوں کی اور عملوں کی حفاظت کی. ایسا اعمال نامہ، ایسی کتاب میں تیار کرنے میں کامیاب ہو گیا جسے میں دوسروں کے سامنے نہایت خوشی سے پیش کر سکوں. انی ظننت انی ملاق حسابیا، آپ دیکھ لیں کہ جن لوگوں کا دل گواہی نہیں دیتا نا کہ قیامت آئے گی، تو وہ تو آخرت کی تیاری بھی کوئی نہیں کرتے. वो तो फिर मजे से अपनी जिंदगी जो है वो गुजारते हैं, और जिनका दिल ये गवाही देता है कि कयामत आएगी, तो वो लम्हा लम्हा जो है वो कयामत की फिर तैयारी करते हैं। ये फिर कैसे खुशकिस्मत लोग हैं, तो ये अल्लाह से डरते रहते हैं, ये अल्लाह से डरते हुए जो है वो आखिरत की तैयारी करते हैं। और ये जो मजमून है कि वो शख्स खुशी से अपना नामा अमाल जो है वो दिखाएगा, तो ये हमें कुरान में सूरत शम्स में भी मिलता है, बल्कि सूरत इंशिकाक में। इंशिकाक में क्या है कि जब नेक शख्स को उसका नामा अमाल उसके दाएं हाथ में दिया जाएगा, सूरत इंशिकाक आयत नंबर 7 से आप देखें, فَأَمَّا مَنْ أُوتِيَ كِتَابَهُ بِيَمِينِهِ فَسَوْفَ يُحَاسَبُ حِسَابًا يَسِيرًا وَيَنْقَلِبُ إِلَىٰ أَهْلِهِ مَسْرُورًا وَأَمَّا مَنْ أُوتِيَ كِتَابَهُ وَرَاءَ ظَهْرِهِ فَسَوْفَ يَدْعُو ثُبُورًا وَيَصْلَىٰ سَعِيرًا إِنَّهُ كَانَ فِي أَهْلِهِ مَسْرُورًا إِنَّهُ ظَنَّ أَن لَّن يَحُورَ بَلَىٰ إِنَّ رَبَّهُ كَانَ بِهِ بَصِيرًا۔ تو آیت نمبر 7 سے 15 سورت الانشقاق کیا بات پتا چلتی ہے کہ دو لوگ ہیں، دونوں کا نامہ اعمال ملا ہے، ایک شخص جو ہے وہ بھاگا بھاگا گھر آئے گا کہ گھر والوں کو جا کے نامہ اعمال دکھاؤں۔ ابھی پچھلے دنوں آپ کی کلاس کی ایک اسٹوڈنٹ نے روڈ ٹیسٹ پاس کیا، کہتی ہے کہ میں اتنی خوش تھی کہ وہ جو کنسٹرکٹر جسے مجھے لے کر گیا تھا، میں نے اسے کہا کہ میں اپنے شوہر کو بتانا چاہتی ہوں، تو مجھے اپنے فون سے فون کر لینے دو گے؟ تو اس نے کہا میں کر لینے دوں گا، لیکن یہ کہ کال کے پتہ نہیں اس نے بتایا کہ شاید ایک منٹ کے $2، تو اس نے کہا کہ آج تو ایک منٹ کے کتنے بھی ڈالر ہوں تو میں دینے کو تیار ہوں۔ کیوں؟ خوشی۔ اور اتنی دیر نہیں کہ گھر پہنچ کر میں شوہر کو اطلاع دوں، بس وہیں پہ۔ تو خوشی کی خبر شوہر کو دینی ہو، والدین کو دینی ہو، دوستوں کو یا اولاد کو، پھر انسان فوری طور پر دینا چاہتا ہے کہ لو بھائی یہ دیکھو، یہ ہے میرا رزلٹ، میں ہو گیا پاس، میں ہو گئی پاس۔ تو یہاں پہ یہ وہی منظر کشی کی جاری ہے کہ اب وہ شخص جو ہے وہ کہے گا کہ میرا نامہ اعمال پڑھو، دیکھو مجھے یقین تھا کہ یہ مجھے ملے گا۔ کیا چیز ملے گی؟ انی ملاقن، میں حساب، مجھے ملے گا، میں ملاقات کروں گا حسابیہ، اپنے حساب سے، اپنی کتاب سے۔ تو میری اور آپ کی زندگی کے جو اوقات ہے نا، ہر روز ہم اپنی زندگی کی کتاب کا ایک صفحہ پلٹ دیتے ہیں۔ اب وہ پوری زندگی جتنی عمر ہے نا، اتنی بڑی میری اور آپ کی کتاب ہے۔ ہر دن کا آپ ایک صفحہ شمار کر لیں، ہر صفحہ صبح ہمیں خالی وہ ملتا ہے، شام تک وہ جو ہے نا وہ اس کے اوپر یا تو لائنیں لگی ہوئی ہوتی ہیں، یا وہ کالا ہوتا ہے، یا وہ روشن ہوتا ہے، یا نیک لوگ نیک کام کیے ہوتے ہیں یا برے کام کیے ہوتے ہیں۔ جب رات کو بستر پر لیٹا کریں تو سوچا کریں کہ آج کے دن کی کتاب کا صفحہ جو ہے میں نے اس کو کیسا بھرا ہے۔ اگر خالی لکھیں گے، خالی چھوڑ دیں گے، تو بھی جو ہے اس کے کچھ نمبر نہیں ہیں۔ اگر کالا برے عمل کریں گے تو بھی اس کے کچھ نمبر نہیں ہیں، اور اگر اچھا کریں گے اور اللہ اور اس کے رسول کی اطاعت کے مطابق کریں گے، اطاعت کریں گے، تو ہی پھر پاس ہونے والے ہیں۔ اور ایک ایک کر کے زندگی کی کتاب کے صفحے گرتے جا رہے ہیں، پلٹتے جا رہے ہیں، اور زندگی کی گھڑیاں کم ہوتی جا رہی ہیں۔ پھر جب موت آتی ہے تو یہ کتاب پھر بند ہو جاتی ہے، اب اس کے اندر جو ہے کچھ داخل نہیں کر سکتے، الا مقدمت و اخرت۔ فہو فی عیشت راضیہ، پس وہ پسندیدہ حالت میں ہوگا۔ اب وہ شخص جس کو نامہ اعمال دائیں ہاتھ میں ملا ہے، وہ اتنا خوش ہے، وہ اتنا اچھے حال میں ہے کہ وہ ایک بہت اچھی زندگی میں ہے۔ عیشہ، عیش، عیش و عشرت کے لیے آتا ہے، اور عیش جو ہے یعنی مزے سے رہنا۔ عیش کے معنی کیا ہے؟ پسندیدہ حالت۔ راضیتن، یہ رضیا یا ردو سے اس کا لفظ یہ استعمال ہوتا ہے، اور اس کے معنی ہوتے ہیں کہ راضی۔ اب اس کو جو زندگی ملے گی، ایسی زندگی ہوگی جو من مانی، جو وہ چاہتا تھا، جیسے وہ چاہتا تھا۔ تو دنیا میں تو اس نے تکلیفیں، پریشانیاں جو تھیں وہ برداشت کی، دنیا میں اس نے اپنے اوپر پابندیاں لگائیں۔ جب وہ جاتا تھا میکڈونلڈ تو کھاتا نہیں تھا، جو پیزا سامنے آتا تھا اس کی خوشبو جو تھی اس کو جب محسوس ہوتی تھی اور دل چاہتا تھا کہ فوراً میں اس کو کھا لوں، سارے لوگ کھا رہے ہوتے تھے، یہاں کے پبلک سکول یا مال یا باہر جائیں تو کیسے اس کی لپٹیں آتی ہیں، خوشبو آتی ہے، اور وہ چیز جو آپ کو پسند ہو، تو وہ نہیں کھاتا تھا، وہ کہتا تھا کہ کہیں اس میں جو ہے چیز حرام کا نہ ہو۔ اس میں چیز حرام نہ استعمال کی ہوئی ہو تو وہ نہیں کھاتا تھا. تو اب جو ہے اب اس کا کیا حال ہوگا کہ اب جو ہے اب اس کو اپنے دل پسند جو ہے وہ کھانے کی وافر چیزیں ملیں گی, اپنی پسند کے مطابق مزیدار باغوں کے اندر, بلند و بالا جو ہے وہ محلات کے اندر سارا کچھ اس کو دیا جائے گا. فَهُوَ فِي عِيشَةِ رَاضِيَا فِي جَنَّةٍ عَالِيَا, جنت میں ہوگا اور جنت بھی کیسی عالیہ, ایسی جنت جو کہ اونچی ہے, وہ جنت جو کہ بلند ہے, تو وہ بلند جنت میں جو ہے وہ ہوگا. اور آپ یہ بات بھی یاد رکھیں کہ جو ہے وہ یہ جو جنت ہے اس کے بارے میں ہمیں کیا بات پتہ چلتی ہے, اب آپ دیکھیے کہ یہاں پر جو ہے جو بات کہی جا رہی ہے وہ کیا ہے کہ فی جنتن عالیتن, اور عالیتن کا لفظ جو ہے یہ عین لام واو سے, بعض لوگ عالیہ نام بھی رکھتے ہیں ہے نا, تو عالیتن جو ہے اس کے معنی ہے علو, بلندی, درجات. تو جنت جو ہے اس کے کتنے درجات ہیں؟ سو. اب جنت کے جو یہ مختلف درجات ہیں ہر درجے کے درمیان بہت فاصلہ ہوگا, جیسے مجاہدین کے بارے میں رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا جنت میں 100 درجے ہیں جو اللہ نے مجاہدین فی سبیل اللہ کے لیے تیار کیے ہیں, 2 درجوں کے درمیان زمین اور آسمان جتنا فاصلہ ہوگا. یہ صحیح مسلم کی روایت ہے اور صحیح بخاری کی. تو اس سے کیا بات پتہ چلتی ہے کہ وہ ایسی جنتوں میں ہے کہ بہت مطلب اپنی دل پسند, اپنی مرضی کے ساتھ اور اپنے اپنے عملوں کے مطابق جو ہے اب ان کی درجہ بندی ہوئی ہوئی ہے. تو عالیہ کیا ہے؟ بلندی, کہ بلند بلند جنتوں میں, بعض کہتے ہیں کہ بلند باغات میں. پھر فرمایا قطوفہا دانیۃن, قطوف جو ہے قاف توء فاء قطف اس کا واحد ہے, اور قطوف کہتے ہیں درخت کے پھل جو ہے, درختوں کے پھل. تو قطوفہا دانیۃن کہ جس کے میوے جو ہیں, جس کے پھل جو ہیں وہ قریب ہوں گے. اور ویسے قطوف پھل کے لیے بھی آتا ہے, پھل توڑنے کے لیے بھی آتا ہے, ایسا پھل کہ بس بالکل جو ہے وہ پکا ہوا ہے. اب آپ دیکھیں کہ دانیہ دنوں سے ہے, معنی کیا ہے اس کے؟ دال نون واو کے قریب ہونا. تو پھل جو ہیں وہ قریب ہوں گے, پھل اتنے قریب ہوں گے کہ جنتی جو ہیں ان پھلوں کو جو ہے وہ آرام سے توڑ سکے. تو ایک طرف کہا کہ جو درجے ہیں یہ جنتیں ہیں عالیتن, کہ باغات تو بلند ہیں, محلات بلند میں ہیں. دوسری طرف کہا جا رہا ہے قطوفہا دانیۃن کہ جو باغوں کے جو پھل ہیں خوشے ہیں بالکل ان کے سروں پر لٹک رہے ہوں گے. تو عالیہ اور دانیہ ان دونوں کا تقابل اپنے ذہن میں رکھیں. اس سے یہ بات پتہ چلتی ہے کہ جس طرح اہل عرب باغوں میں کناروں پر کھجوروں کی کتاریں اور بیچ بیچ میں اناروں کے درخت اور انگوروں کی بیلیں لگاتے تھے, تو پھر ہوتا کیا تھا کہ باغ ہوتا بلندی پر تھا لیکن پھلوں کے خوشے جو تھے ان کے سروں پر لٹکتے تھے تاکہ ان کی دسترس میں ہوں. اور اچھا باغ وہی باغ ہوتا ہے کہ پھل جب پک جائے, پھل جب تیار ہو جائے تو اس کے بعد جو اس کے خوشے ہیں نا وہ اتنی جو ہے وہ قربت میں ہوں, اتنے قریب ہوں کہ آپ اپنی پسند اور ضرورت کے مطابق پھر اس کو توڑ سکے. تو بہت سے درخت جب ان میں پھل لگتا ہے اور ان کے خوشے جو ہیں وہ بہت دور ہو جاتے ہیں تو پھر ان کو چننا جو ہے وہ مشکل ہو جاتا ہے. تو اب یہاں پر یہ بات بتائی جا رہی ہے کہ اس کے پھل جو ہیں وہ اتنے قریب ہوں گے کہ وہ ان کو ان پھلوں کو جو ہے وہ آرام کے ساتھ جو ہے وہ اتار سکیں گے اور ان پھلوں کو جو ہے وہ چن سکیں گے. تو یہ کیا ہے اس کے معنی؟ کتنی خوبصورت بات ہے نا کہ اللہ تعالیٰ نے جنتیوں کے لیے ایسے میوے, ایسے پھل, ایسی پیداوار جو ہے وہ تیار کر کے رکھی ہے. کلو کھاؤ, اب یہ آرڈر کا صیغہ ہے, کلو کھاؤ. اب یہ نہیں کہا جا رہا کہ باتیں کرو, کلو نہیں کہا جا رہا, کلو نہیں کہا جا رہا, کلو کھاؤ. واشربو اور پیو, کھانا اور پینا, انسان کے دو دل پسند مشغلے ہیں. ہنی ام بما اسلفتم فی الایام الخالیہ. اب یہ جو کھانا پینا دیا جا رہا ہے اور یہ جو ساری نعمتیں ہیں, ساتھ ہی ان کو یہ بھی کہا جائے گا کہ کھاؤ پیو مزے کے ساتھ, ہنین, رجتا بستا, خان نون حمزہ, اس کے معنی کیا ہوتے ہیں کہ جو دل کو, جو دل پسند ہے, جو دل کو چیز اچھی لگتی ہے, اب اس کو جو ہے وہ کھاؤ. اور جب کھاؤ تو اب کوئی غم نہ کرو, اب کوئی فکر نہ کرو, کیونکہ عام طور پہ دنیا میں جب وہ انسان کھاتا پیتا ہے تو ہر وقت کوئی غم پریشانی کہ سب کے لیے ہو, پھر یہ کہ حلال حرام کی تمیز, پھر یہ کہ بعض اوقات کھانا پینا چاہتا ہے, حالات ہی ایسے نہیں ہوتے کہ وہ کھا پی سکے, بعض اوقات وہ مہمان نوازی کرنا چاہتا ہے, رشتہ داروں کو دینا چاہتا ہے, خود اپنے بچوں سب کا خیال کرنا چاہتا ہے, اپنی صحت کا, لیکن وہ چاہنے کے باوجود کر نہیں پاتا. لیکن اب یہاں پہ کہا جا رہا ہے کہ اس کو کہا جائے گا کہ کھاؤ پیو مزے سے. اب آگے وجہ بتائی جا رہی ہے کہ کیوں اب جنت میں اتنے اچھے درجوں پہ, اتنی بلندی, اتنے پھل, اتنا مزہ, اتنی لذتیں ناموائل دائیں ہاتھ میں. یہ ساری باتوں کی اصل وجہ کیا تھی؟ بما اسلفتم فی الایام الخالیہ. اسلفتم سلف سے ہے, اور ایک ہوتا ہے خلف, جیسے پیچھے رہنا, سلف کیا ہے؟ آگے جو بڑھ جاتے ہیں, تو اسلاف جو پہلے گزر گئے یعنی آگے بڑھ گئے. تو بما اسلفتم, جو تم آگے بھیج چکے, فی الایام الخالیہ, گزرے ہوئے دنوں میں. اب آپ دیکھیں کہ یہاں پہ یہ لفظ استعمال کیا گیا ہے خالیہ, تو خالیہ جو ہے خا لام واو سے ہے, اور معنی اس کے کیا ہیں؟ گزرے ہوئے. تو وہ دن جب تم اللہ کی بندگی کیا کرتے تھے, جب مشکلات میں رہتے تھے, حلال حرام کی تمیز کرتے تھے, وہ کہ وہ دن گزر چکے. نیکی جو ہے تم نے مشکل سے کی, جب کی تو بڑی مشکل سے, لیکن نیکی کا اجر ہمیشہ کے لیے لکھ لیا گیا. تو وہ جو گزرے ہوئے دن ہیں جو تم نے اللہ کی بندگی میں گزارے ہیں, تو یہ گزشتہ دنوں کا جو دنیا میں تم نے نیکیاں کی تھیں, یہ ہے ان کا بدلہ. خالیہ تن, وہ گزرے, گزر گئے, بھولے بسرے ہو گئے نا, لیکن وہ بھولے بسرے نہیں ہیں. اللہ تعالیٰ تو ان سب اعمال کو لکھتا جاتا ہے نا. وَأَمَّا مَنْ أُوتِيَ كِتَابَهُ بِشِمَالِهِ. اب دوسرے شخص کا انجام بتایا جا رہا ہے کہ رہا وہ شخص, من اوتیا, جس کو دیا جائے گا, کتابہ, اس کا نامہ اعمال. اب ایک اور کردار ہے, اب اس کی بھی ایک کتاب تیار ہو رہی ہے. پہلی کتاب کس شخص کی تیار ہوئی؟ جو جنتی ہے, جو دائیں ہاتھ والا ہے, جو اصحاب المیمنہ ہے. اب دوسرا کردار ہے, اب یہ وہ ہے جو کہ برا کردار ہے, اس کو کتاب دی گئی ہے. اوتیا جو ہے یہ ماضی مجھول ہے, کہ اس کو کتاب دی گئی, بے شمال ہی, اس کے بائیں ہاتھ میں. تو شمال کسے کہتے ہیں؟ بائیں کے لیے. اور جس کو بائیں ہاتھ میں عرب لوگ اپنی محفل میں بٹھاتے تھے نا, اس کو اپنے لیے برا سمجھتے تھے, جس کو اچھا سمجھتے تھے نا, اس کو دائیں ہاتھ میں عزت کی جگہ دیتے تھے. تو اب یہ ہے کہ اس کو نامہ اعمال جو ہے وہ بائیں ہاتھ میں دیا جائے گا. فَيَقُولُ, پس وہ کہے گا, پس وہ چیخے گا, پس وہ روئے گا, یا لیتنی لم اوتا کتابیہ, اے کاش مجھ کو لم اوتا, نہ دیا ہوتا. اور آپ دیکھیں اصل میں اوتیا ہے یہاں پہ, تو یا گر چکا ہے علت کا, حرف علت ہے نا, یا تا کے بعد یا گر چکا ہے. لم اوتیا, نہ دیا جاتا مجھ کو کتابیہ, اعمال نامہ میرا. ولم ادری, اور نہ میں جانتا. اور ادری کا روٹ کیا ہے؟ دال را یا. اور نہ میں جانتا, ما حسابیا, کیا ہے حساب میرا. کاش کہ میرا وہ جو نامہ اعمال ہے نا, نہ میرے ہاتھ سے دیا جاتا, نہ مجھے پتا چلتا کہ میں نے زندگی میں کیا کچھا چھٹا کیا. اور بعض اوقات آپ دیکھیں کہ ہنڈیا جب جل جاتی ہے تو پھر کیا کرتے ہیں؟ اس کو چھپا دیتے ہیں, چاہتے ہیں بچوں کے شوہر کے آنے سے پہلے جو ہے نا اس کو کہیں پھینک دیا جائے, پھر اس کو ڈھکن زور سے دے دیتے ہیں. کپڑے کاٹیں تو الٹا کٹ جائے, خراب سل جائے, اس کو بھی ادھر ادھر کہیں ڈال دیتے ہیں. کٹی ہوئی چیز, خراب چیز, سڑی ہوئی چیز, جلی ہوئی چیز, اور کچرا, گاربیج, گھر کے اندر گھر گندا ہے, کوئی لوگ آ گئے ہیں تو پھر ہم اس کو سائڈ پر ادھر ادھر کر کے کہ پتہ نہ چلے کہ گڑبڑ جو ہے وہ کیا ہے, خرابی کتنی ہے. اب یہاں پہ کیا کہا جا رہا ہے کہ یہ بھی اس کی زندگی کی وہ گھڑیاں ہیں, اس کی زندگی کے وہ شب و روز ہیں, وہ اعمال ہیں, وہ دن ہیں, وہ گناہ ہیں, وہ گناہوں کی گٹھڑیاں ہیں. जो आज सबके सामने उसको दी जा रही है, सारे इकट्ठे हैं। अब सोचिए कितनी रुसवाई की बात है। जब ये 9/11 का वाकया हुआ तो हम एयरपोर्ट पर जब सफर करते थे, अमेरिका के अंदर की मैं बात बता रही हूँ, तो जो मुसलमान थे उनके जो पासपोर्ट थे ना उस पर एक खास वो निशानी लगा देते थे, एक कागज या चीज, और आप देखते तो आपको पता चलता था। सबके ऊपर नहीं लगाते थे लेकिन कुछ पर वो लगा देते थे, और अक्सर वो मुसलमानों पर लगाते थे, दूसरों पे भी लगाते होंगे कुछ चंद एक पर। अब ये कि उनको वो फिर लाइन से अलग कर लेते थे, और बड़ा उस वक्त महसूस होता था कि देखें ये हमारे हम मुस्लिम हैं तो हमारे साथ अब ये सलूक करते हैं ना, तो साइड पे करके फिर उनकी चेकिंग करना, उनके सामान, उनकी पूछगिछ। तो कितनी बेइज्जती लगती है कि पूरी लाइन में खड़े हुए हैं और कुछ को अलग कर दिया जाए। और इसी तरह जो है वो डिफरेंट रंग इस्तेमाल किए जाते हैं कि एक के पास जो है वो परमानेंट जो रेजिडेंस है वो, और जो सिटीजनशिप किसी के पास है, दोनों में फर्क रंग की चीज उनको देना, कागज जॉब्स। इसी तरह स्टूडेंट को सर्टिफिकेट डिफरेंट देना, कुर्सियों पे निशान डिफरेंट लगा देना कि ये जो है ये इनके ये नंबर हैं, ये इनके ये हैं। जैसे एक दफा जो है वो एक जगह रिजल्ट अनाउंस हो रहा था तो गोल्ड जो पहली 10 पोजिशन वाले लोग थे उनके लिए गोल्ड जो है गोल्ड स्टार अनाउंस किया गया, दूसरे जो थे उनके लिए सिल्वर स्टार। जैसे 100 से 95 गोल्ड स्टार, 95 से 90 तक सिल्वर, और फिर जो है वो 90 से नीचे तक जो लोग थे जैसे 80 तक उनके लिए जो था और क्या था, कांसी ब्रॉन्ज, फिर उसके बाद नीचे जो है फिर। तो आप देखें कि उस वक्त भी कि बस इतना ही लोग खुशी से बोल रहे थे कि देखें हमें तो गोल्ड स्टार मिला है, हम तो गोल्ड स्टार में आए हैं। तो असल बात क्या है कि जिस तरह दुनिया में भी बच्चे भाग के घर आकर बताते हैं कि मामा हमें स्टार मिला है, हम वीक ऑफ दी जो है वो वीक ऑफ दी क्या है, स्टूडेंट ऑफ दी वीक हैं, स्टूडेंट ऑफ दी मंथ हैं, और मैन ऑफ दी मैच। तो दुनिया में भी ऐसा होता है ना। और फिर क्या है कि जो है ये आप याहू की उस पर देखें, खबरें दिन ब दिन आती रहती हैं। अभी पिछले दिनों क्या था कि ब्यूटी ऑफ दी क्वीन क्या है कि खूबसूरती की जो है वो शहजादी या प्रिंस प्रिंसेस कह दें, और फलां कंट्री की फलां कंट्री की, तो हाईलाइट किया जाता है। तो अब वहां पे भी बुरे लोगों को भी हाईलाइट किया जाएगा, और वो शख्स कहेगा काश के मुझे मेरा नाम अमाल न दिया जाता, वल्लम अदरी मा हिसाबिया, काश के मैं न जानता क्या था मेरा हिसाब, या लैता कानत अलकादिया, काश कानत हो जाती। अलकादिया था ये कजा से है, और किसके लिए आया है, मौत के लिए, कि काश मौत ही मेरा फैसला कर देती। क्योंकि वो ये कहेंगे कि अरे हमारी ख्वाबगाहों से हमें किसने उठा खड़ा किया, वो तो कहेंगे काश के कब्र की जिंदगी हमेशा हमेशा के लिए होती, हालांकि वहां पे भी अजाब हो रहा होगा। तो वो कहेंगे काश के हमारी मौत ही हमें खत्म कर देती। मा अगना निमालिया, काम ना आया मेरे माल मेरा। कुछ लोगों ने माँ का तर्जमा नाफिया का किया, नफी, कि वो सारा माल जो मैंने जमा किया था इतनी हसरत के साथ, इतनी हसरत के साथ, और अफसोस कि आज मेरा माल मेरे किसी काम नहीं आया। और आप देख लें कि जो माल किसी को देते नहीं तो उनका हाल क्या होता है, فذلك الذي يدعو اليتيم ولا يحض على طعام المسكين। और जो माल ना देने वाले हैं वो कैसे होते हैं, वो क्या करते हैं, आपने जो है वो पढ़ा कुरान में कि वो अपने माल को जमा कर करके रखते हैं, जमा मालहू वअद्दा, हाँ, कि माल को जमा भी किया और गिन गिन कर रखा। वो सारा माल जो जिंदगी भर में जमा करता रहा इतनी हसरत के साथ, इतने एहतमाम के साथ, बैंक बैलेंस, कोठी, बंगला, फैक्ट्रियां, जेवरात, भला ये मेरे किसी काम भी ना आया, बड़ी हसरत के साथ वो कहेगा माँ अगना अन्नी मालिया। बाद मुफस्सरीन ने माँ को इस्तफामिया कहा है। अगर मैं सिर्फ नाफिया और इस्तफामिया बोलूं तो मुझे इजाजत है, अब आपको समझ आती है, अल्हम्दुलिल्लाह ज़ालिका फ़ज़लुल्लाही युतीहु मन यशाह, ये अल्लाह का बड़ा फजल है कि अब यहाँ पर आप पहुंच गए। तो माँ जो है इस्तफामिया भी है, इस्तफामिया अगर इसको हम कहें तो फिर तर्जुमा कैसे करेंगे, फिर इसका तर्जुमा ये है कि वो बड़ी हसरत से कहेगा कि जो माल इतने तमाम से जमा किया भला वो आखिर किस काम आया। अब फिर माँ का तर्जमा क्या, किस, वो मेरे क्या काम आया, वो मेरे किस काम आया। वो अपने आप से सवाल पूछेगा, वो अपने आप से बातें करेगा, मा अगना अन्नी मालिया। और माल कैसे फिर लोग जमा करते हैं? यतीम को उसका हक नहीं देते, जकात नहीं देते, इन्फाक नहीं करते, बीवी बच्चों पे बात शोहर खर्च नहीं करते, बुखल और शोक उनके अंदर पाया जाता है। और बाज लोग जो है अल्लाह के ने जो हकूक रखे हैं बंदों के, उन पे खर्च नहीं करते, और बाज तो इतने बदकिस्मत होते हैं अपने ऊपर भी खर्च नहीं करते, उनको खर्च करना आता ही नहीं, लगता है जान निकल जाएगी अगर इनको खर्च करने के लिए कहा जाएगा तो। मा अगना अन्नी मालिया, तो जो जितना खर्च करेगा अल्लाह उसको उतना ज्यादा देता है। एक हाथ से इंसान देता है और अल्लाह दूसरे रास्ते से उसको वापस देता चला जाता है। फिर वो कहेगा हलाक अन्नी सुल्तानिया, जाती रही मेरे हाथ से मेरी सल्तनत। और सुल्तान जो लफ्ज है इसके दो मानी हैं। एक सुल्तान के मानी है ये लफ्ज बादशाही और इक्तदार के लिए आता है, और इससे मुराद वो इलाका होता है जो किसी शख्स के इक्तदार में हो, जहां पे उसकी पूरी बादशाही हो, जितनी उसकी हुकूमत की बाउंड्रीज है। दूसरे इसके मानी होते हैं हुज्जत दलील और बुरहान। तो अब वो ये कहेगा कि मेरी बादशाहत और जो मैं हुज्जतबाजी किया करता था और मैं जो दलीलें दिया करता था कि मरना ही कोई नहीं है, मरूंगा तो फिर जिंदा नहीं होना, तो कोई चीज ही मेरे किसी काम ना आई। और आपको पता है कि कयामत जब आएगी वो तो आएगी, दुनिया में भी बादशाहतें काम नहीं आती। इराक के बादशाह का क्या नाम है जो पिछले दिनों सदर सदाम, एक जमाना था कि उसके बड़े बड़े पोर्ट्रेट बनाकर जो थे ना सारी इराक में लगे हुए थे, फिर एक जमाना ऐसा आया कि फिर वो क्या करता रहा कि वो छुपता रहा और जो है वो भागता रहा, फिर वो डरता रहा। क्या उसकी बादशाह, क्या उसका इक्तदार, क्या उसकी कुर्सी, क्या उसका तख्त उसके काम आया? इसी तरह ईरान का बादशाह, आपने आपको याद ही होगा शाह जो था शाह ईरान के, वो भी जो है छुप गया, उसने किसी मुल्क की पनाह ली, उसका इक्तदार किसी काम आया? और फिर दूर क्यों जाते हैं आप, मुगलिया दौर को देखें, जब मुगलिया हुकूमत पर जवाल आया तो बहादुर शाह जफर, बहादुर शाह जफर जो है रंगून में इसको कैद कर दिया गया, हत्ता के हिंदुस्तान के अंदर नहीं, अंग्रेज ने इसको इसके मुल्क से भी बाहर निकाल खड़ा किया और वहां पे जेल में था। और इसने शेर कहे, जो उसने बड़ा खूबसूरत इसके शेर है, उनमें से एक शेर ये भी है कि कितना है बदनसीब जफर दफन के लिए, दो गज जमीन मिली कुए यार में। जफर इतना बदनसीब है कि अपने मुल्क में उसको दो गज जमीन भी दफन होने के लिए ना मिली। तो ये है इंसान का इक्तदार, ये है इंसान की बादशाहत, ये है उसके महलात। खुदू फगुल्लुहु, बस पकड़ो इसको, फगुल्लुहु बस तौक पहना दो इसको, गैन लाम लाम, तो गिल तौक जंजीर के लिए का इस्तेमाल होता है। और कुछ तो जंजीरें होती हैं ना लोहे की जो नजर आती हैं, इगलाल आप पढ़ चुकी हैं पहले भी, और कुछ जंजीरें होती हैं जो दिलों को जकड़ लेती हैं, कीना कुदूरत की जंजीरें, नफरत की जंजीरें। तो जब दिल जकड़े जाते हैं फिर इंसान हाथ नहीं बढ़ाता कि सलाम कर ले, फिर पीठ कर लेता है, फिर चेहरा नहीं दूसरे मोहब्बत करने वाले बहन भाई की तरफ करता, फिर वो सलाम का जवाब नहीं देता, फिर वो रूठों को मनाता नहीं, फिर वो जो है वो कोई मनाए तो फिर वो मुस्कुराता नहीं। तो ये जंजीरें जो है ना, ये गिल, जिनके दिलों में गिल है तो फिर कयामत के दिन भी गिल है उनके लिए। तो क्या करना चाहिए, दिलों से कुफ्र, शिर्क, नफरत, हसद, बोग्ध, अदावत और मुनाफकत के गिल उतार देने चाहिए, निकाल देने चाहिए। अब वो मुजरिम की हैसियत से है अल्लाह के पास, अब अल्लाह की तरफ से फरिश्तों को हुक्म दिया जाएगा कि इनको पकड़ लो। अब ये नहीं कि वो कहीं भाग सकेंगे, भाग तो सकते नहीं, सूरत रहमान में आपने पढ़ा ना कि भाग सकते तो जरा भाग के तो दिखाओ, तो भाग तो नहीं सकेंगे। जमीन अकदार इस समावाती वल अर्द ला तनफुजूदान, हाँ तो सूरत अर्रहमान में जो है आपने पढ़ा, तो क्या पढ़ा था कि अल्लाह ताला जब उन्हें हुक्म देंगे कि जरा तुम जमीन और आसमान के किनारों से भागो, या माशर अल जिन्नी वल इंसी इन इस्तातुम अन तनफुजू मिन अकतार इस समावाती वल अर्दी फनफुजू ला तनफुजूना, तो लफ्ज क्या है ला तनफुजूना इल्ला बिसुल्तान, फिर नहीं वो भाग सकेंगे ना, उसके लिए तो बड़ा एक जो है वो अथॉरिटी लेटर चाहिए और वो उनके पास होगा नहीं। तो यहां पे भी यही लफ्ज इस्तेमाल किया गया है कि अब उनसे कहा जाएगा कि इनको पकड़ो اور زنجیروں کے اندر ان کو باندھ دو. تو غلم مصدر ہے غین لام لام, ثم الجحیما پھر جہنم میں, پھر آگ کے ڈھیر میں, سلوہو ڈال دو ان کو. تو آگ کا ڈھیر ہے اور آگ کے ڈھیر کے اندر جو ہے وہ ان کو ڈال دیا جائے. اس کے معنی کیا ہیں؟ اللہ تعالیٰ فرشتوں کو حکم دیں گے کہ یہ ہیں میرے نافرمان, یہ بچ کر نہ جانے پائیں, زنجیروں کے اندر جکڑ کر ان کو جہنم کے اندر جو ہے وہ جھونک دیا جائے. یہ ہے دولت کو گن گن کر جمع کرنے والے سرمایہ دار. اب بھاری بھاری زنجیریں جو ہیں ان کے ساتھ جو ہے ان کو جکڑا جائے گا. ثم فی سلسلت, پھر زنجیر ہے سلسل. اب آپ دیکھ لیجئے کہ سلسلت, اب اتنا ہی کافی تھا کہ پہلے پیچھے جو کہہ دیا کہ غلوہ, اور اب یہاں پہ پھر جو ہے یہ سلسلت جو ہے اس کا لفظ استعمال ہوا ہے. تو سلسلت جو ہے اس کے معنی کیا ہیں؟ یہ لفظ بھی زنجیر کے لیے استعمال کیا جاتا ہے, اور اللہ رب العزت جو ہیں کیا بتا رہے ہیں کہ اب مزید ان سے کہا جائے گا کہ ان کو جس زنجیر میں ڈالا جائے, ذرعہا اس کا طول, تو اس زنجیر کا جو طول ہے کتنا ہونا چاہیے؟ سبعون ذراعاً, 70 گز. اور زال, را اور عین جو ہے اس کے معنی کیا ہوتے ہیں؟ جیسے بازو آپ نے پڑھا ہے نا, تو یہ جو درمیان کی انگلی کا کنارہ ہے نا, یہاں سے لے کر جو ہے وہ نیچے تک کا جو حصہ ہے, تو گز کے لیے جو آپ استعمال کرتی ہیں نا, تو اب کہا جائے گا کہ ان کو جو ہے اتنے گز یعنی 70 گز جو زنجیریں ہیں نا ان کے اندر ان کو جکڑ دیا جائے. تو چھوٹی موٹی زنجیر نہیں, ذرا ان کہتے ہیں کوہنی سے لے کر درمیانی انگلی کے آخر تک کا حصہ, اور اس کا ترجمہ عموماً ہاتھ لیا جاتا ہے, یا پھر اتنی لمبائی جتنی کوہنی سے لے کر درمیانی انگلی کے آخر تک ہوتی ہے. تو یہ ہے. اور بعض کہتے ہیں 50 سے 70 سینٹی میٹر, تقریباً 20 انچ سے 28 انچ. بعض نے اس کا ترجمہ پھر گز کا بھی کیا ہے. ٹھیک ہے, تو اب جو ہے کیا کہا جائے گا کہ جس زنجیر کے اندر ان کو باندھنا ہے اس کی لمبائی جو ہے سب اونا, سبا ہوتی تو 7 اور سب اونا کیا ہے 70. اس 70 جو ہے وہ گز اس کی جو ہے وہ لمبائی ہونی چاہیے. آپ سوچیں کہ کتنی شدت ہے, اتنی لمبی زنجیر تو کس طرح سے اس کو زنجیر کے اندر جو ہے وہ جکڑ دیا جائے گا. تو سلاسل جو ہے یہ جمع ہے, سلسلہ تن واحد ہے, اور سلہ کے معنی ہوتے ہیں ایک چیز سے دوسری چیز کو کھینچ لینا. جیسے سلسلہ زنجیر جس کی ایک کڑی سے دوسری کڑی نکلی چلی جاتی ہے, تسلسل بھی اسی سے ہے, ایک چیز کا دوسری چیز سے مربوط ہوتا چلا جانا. اور سلسلہ جو ہے نا, جیسے زنجیروں کا پہلا درجہ ہے بیچ میں اسفاد انکال آتا ہے, اور آخری درجہ اغلال کا ہے. واحد اس کا غل ہے اور اس کی جمع غلول ہے, اغلال بھی جمع ہے غلول بھی جمع ہے, اور بہرحال دونوں یہاں پہ استعمال ہوگی, ابتدا بھی اور اختتام بھی. تو دونوں طرح کی زنجیروں میں ان کو جکڑ دیا جائے. فسلکوہ, سلکا کے معنی ہوتے ہیں کہ کسی کو کسی چیز کے اندر پرو دینا, جیسے موتی نہیں ہوتے دھاگے کے اندر پروئے جاتے ہیں, تو اسی سے سالک, جیسے چلنے والا ایک راستے پر بالکل سیدھا ہو کر چلنے والا, سالکا لوگ نام بھی رکھتے ہیں. تو اب ان کو زنجیروں کے اندر ایسے جکڑو, زنجیروں میں ایسے داخل کرو جیسے کہ اس کے اندر پرو دو, اس کے اندر داخل کر دو. فسلکوہ, اب آگے بتایا جا رہا ہے کہ اتنی سخت سزا کیوں ہے ان کی, یا صاحب الشمال کا یہ جو برا انجام ہے یہ کیوں ہے. اس میں خاص طور پر جو ہے وہ دو باتیں آتی ہیں. اِنَّهُ كَانَ لَا يُؤْمِنُ بِاللَّهِ الْعَظِيمِ, بے شک یہ وہ شخص تھا جو ایمان نہیں لاتا تھا اللہ عظیم پر. یہ اتنا بدقسمت تھا کہ اللہ برتر پر ایمان نہیں لاتا تھا, عظیم برتر. تو پہلا اس کا جرم, جو سب سے بڑا جرم ہے, وہ یہ کہ اتنا بڑا اللہ, اللہ عظیم, اللہ تعالی, اللہ کریم, یہ اس پر ایمان ہی نہ لایا, یہ اللہ کا انکاری تھا. دوسرا جرم کیا ہے؟ وَلَا يَحُدُّ عَلَى طَعَامِ الْمِسْكِينَ, اور یہ ترغیب نہیں دلاتا تھا کس چیز کی؟ مسکین کو کھانا کھلانے کی. اور مسکین کے کھلانے پر رغبت نہیں دلاتا تھا۔ اب آپ دیکھ لیجئے کہ اب یہاں پر یہ نہیں کہا جا رہا کہ وہ خود نہیں مسکین کو کھانا کھلاتا تھا، بلکہ جو اس کا جرم ہے جس کی بنا پر اتنی شدید اس کو سزا دی جا رہی ہے، اس کی سزا یہ ہے کہ یہ لوگوں کو آمادہ ہی نہیں کرتا تھا کہ مسکین کو کھانا کھلایا جائے۔ سورت الماعون میں بھی ہے وَلَا يَحُدُّ عَلَىٰ طَعَامِ الْمِسْكِينَ۔ تو اصل میں ہا دواد دواد اس کے معنی کیا ہوتے ہیں کہ کسی کو ترغیب دلانا، کسی کو آمادہ کرنا، کسی کو اکسانا۔ اچھا، عام طور پہ انسان کسی کو وہی کام کہتا ہے جو خود کر رہا ہوتا ہے، تو جب انسان خود کر ہی نہیں رہا دوسروں کو کیسے کہے نا، جب خود خرچ نہیں کر رہا تو دوسروں کو کیسے کہے کہ مسکینوں پر خرچ کریں، جب خود کھانا نہیں کھلا رہا تو دوسروں کو کیسے کہے کہ تم مسکینوں کو کھانا کھلاؤ۔ تو دولت اکٹھا کرنے والا، چھوٹی چھوٹی چیزوں کے معاملے میں تنگ دلی کرنے والا اور دکھاوے کی نیکیاں کرنے والا، اب یہ وہ شخص ہے، یہ ہے اس کے جرموں کی سزا، یہ ہے اس کی فرد جرم۔ اس میں آپ یہ بات بھی یاد رکھیں کہ اللہ رب العزت کو یہ بات سخت ناپسند ہے کہ اللہ کے بندوں کے جو حقوق ہم پر عائد ہوتے ہیں تو ان کی جو ہے وہ ادائیگی نہ کی جائے، یا ان کے بارے میں انسان جو ہے وہ سنجیدہ نہ ہو، سیریس نہ ہو۔ اور اس پر جو ہے کہ جب اللہ تعالیٰ پکڑیں گے تو ایسا پکڑیں گے جیسا کہ پکڑنے والا پھر کوئی اور نہیں ہوگا۔ اور آپ دیکھیں کہ سورت دہر میں کیا آتا ہے، سورت دہر میں ہمیں جو ہے وہ اسی مضمون، اسی طرح کا ملتا ہوا مضمون جو ہے وہ ملتا ہے کہ جو لوگ جنت میں جائیں گے تو وہ کیا کہیں گے، وہ ان کے بارے میں اللہ تعالیٰ کیسے ان کی تعریف کرتے ہیں، وَيُطْعِمُونَ الطَّعَامَ عَلَىٰ حُبِّهِ مِسْكِينًا وَيَتِيمًا وَأَسِيرًا إِنَّمَا نُطْعِمُكُمْ لِوَجْهِ اللَّهِ لَا نُرِيدُ مِنكُمْ جَزَاءً وَلَا شُكُورًا۔ کہ وہ کیا کرتے تھے، کھانا کھلاتے تھے، اللہ کی رضا چاہتے تھے۔ تو یہ لوگ کیسے ہیں کہ یہ مسکین کو کھانا کھلانے والے نہیں ہیں۔ اب دو ان کے بڑے بڑے جرم ہیں، فَلَيْسَ لَهُ الْيَوْمَ، پس نہیں ہے آج ان کے لیے، ہا ہنا کے معنی کیا ہیں، کہ ہاں جیسے، ہا جیسے اشارہ کرے کسی چیز کی طرف کہ یہ، اور ہنا بس یہی، تو ہا ہنا بس یہاں پہ یہی ہے، حمیمن کوئی دوست، آج ان کے لیے کوئی حمیم نہیں ہے۔ اصل میں آپ پڑھی چکی ہا میم، شدید گرمی کو کہتے ہیں، جذبات کی گرمی، اور ہما بخار کے لیے بھی آتا ہے، اور حمیم گہرے جذبات رکھنے والا، خوب گرم جوشی سے دوستی کرنے والا۔ اب یہ کہ کوئی ان کے لیے ایسا جگری دوست نہیں ہے، گرم جوش دوست نہیں ہے، جو اتنی مصیبت میں ہے کہ 70 زنجیروں کے اندر جکڑا ہوا، اتنی آگ کے ڈھیر کے اندر زنجیروں میں پرویا ہوا، اتنی بے بسی کہ کیا، کہ ما اغنا عنی مالیہ حلق عنی سلطانیہ، اس ساری باتوں کے باوجود جگری دوست جو ہے ان کے کام نہیں آئیں گے، کوئی نہیں ان کا جگری دوست۔ اچھا، سوال یہ پیدا ہوتا ہے کہ کیا جگری دوست ان کو نظر نہیں آئیں گے؟ نہیں، نظر تو آئیں گے، جگری دوست ان کو دکھائے جائیں گے، لیکن وہ ان کو پہچانیں گے بھی نہیں۔ تو قرآن مجید میں اور جگہ پر یہ مضمون آتا ہے کہ جگری دوست ان کو دکھائے جائیں گے لیکن وہ اپنے دوستوں کو پہچانیں گے بھی نہیں، مطلب حالانکہ پتہ چلے گا یہ ہمارے دوست ہیں، لیکن ایسا آپا داپی کا وقت ہوگا کہ اس وقت جو ہے وہ ان کی کوئی مدد نہیں کریں گے۔ تو جگری دوست آج جو ہے ان کے کسی کام نہیں آیا، ولا تامن الا من غسلین، اور نہ زخموں کے دھون کے سوا کوئی کھانا ہے ان کے لیے۔ تو غسلین غین سین لام، یہ کسے کہتے ہیں؟ غین سین لام کا لفظ جو ہے یہ استعمال کیا جاتا ہے عام طور پہ جیسے پیپ کے لیے، زخموں کے دھون کے لیے۔ تو اب یہاں پہ یہ بات بتائی جا رہی ہے کہ آج ان کے لیے جو ہے وہ صرف اور صرف جو ہے وہ زخموں کا دھون ہے، جیسے جلا ہوا پھولا ہوا جو جسم ہے اور جو زخموں سے پانی رس رس کر آتا ہے، تو جب اس کو پیاس لگے گی تو کہا جائے گا کہ اچھا اب یہ پیو، اور اس وقت جو ہے وہ کیسے پیئیں گے نا، وہ پینا نہیں چاہیں گے۔ اور آپ دیکھیں غسل کرنا ہوتا ہے نا کہ نہاتے ہیں تو پانی پھر بہتا ہے، تو زخموں کے دھوون کو غسل کہا جاتا ہے. غین کے نیچے جب زیر آ جائے تو پھر اس کے معنی کیا ہیں؟ غسلین. تو گویا کہ جہنمیوں کے زخموں سے جو پی بیری ہوگی وہ ان کو جو ہے وہ پینے کے لیے دی جائے گی. اور آپ دیکھ لیں کہ سورت غاشیہ میں آتا ہے کہ کیا چیز ان کو پینے کو دی جائے گی, تسقا من عین آنیہ, نہایت گرم ابلتا ہوا پانی. لیس لہم طعام الا من بریع, کانٹے دار درختوں کے سوا اور کچھ کھانا نہ ہوگا. ولا لا یسمن ولا یغنی من جوع, نہ موٹا کرے گا نہ بھوک کو کم کرے گا. تو ولا طعام, کوئی کھانا نہیں ہے, الا من غسلین, مگر زخموں کا دھون ہے, پیپ ہے. لا یاکلہ الا الخاطئون, نہیں کھاتے اس کو, الا الخاطئون مگر خطا کار, مگر گناہگار. تو خاطئون جو ہے واحد ہے اور خاطئون جو ہے یہ اس کی جمع ہے. تو یہ خاطی جو ہے یا خاطئون, یہ کون لوگ ہوتے ہیں؟ یہ وہ لوگ ہیں جو کہ جان بوجھ کر جو تھے خطائیں کیا کرتے تھے, جو جان بوجھ کر اللہ کی نافرمانی جو تھی کیا کرتے تھے. تو انہوں نے جب غلطیاں کی تو جان بوجھ کر غلطیاں کی, کبھی سوچا بھی نہیں کہ اللہ کا حکم کیا ہے اور اللہ کس چیز سے جو ہے وہ منع کرتا ہے. تو زندگی بھر اپنی جو ہے رنگ رلیاں کرتے رہے, اپنے مزے کرتے رہے. تو اب یہ لوگ جو ہیں ان کو جہنم کے اندر جو ہے وہ ڈال دیا جائے گا. تو آپ دیکھیں کہ اب یہاں پہ خاتون کہہ کے نا ان کی پورے جو جرائم کی زندگی ہے اس کو ایک لفظ کے اندر جو ہے وہ سمیٹ دیا گیا ہے. تو گناہگار کے لیے قرآن میں عاصم استعمال ہوتا ہے, اسی طرح خاطی, مجرم, فاسق, فاجر. تو خاطی جو ہے اب کون ہے؟ یہ خطاکار ہے, گناہگار ہے. تو بعض کہتے ہیں کہ جیسے عاصم ہے نا کہ جان بوجھ کر گناہ کرنا, تو خاطی جو ہے جس سے بھول چوک سے گناہ ہو جائے. تو بعض کیا کہتے ہیں کہ خاطی جو ہے یعنی ایسے نہیں کہ بس بھول چوک سے, بس پھر اپنے اس کو گناہوں کو اس نے اپنی روٹین ہی بنا لیا, پھر کرتا چلا گیا. تو بھول چوک بھی اس میں آ جاتی ہے اور پھر جان بوجھ کر کرنا بھی.